اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ایک نئی تو نہیں کہہ سکتی، خوبصورت دوپہر میں آپ کو خوش آمدید کہتی ہوں۔ پروردگار سے دعا کرتی ہوں کہ پروردگار دنیا کے کسی کونے میں کوئی بھی مومن مومنہ مسلمان کسی بھی وجہ سے پریشان ہے، اس بابرکت ماہ رمضان المبارک کا صدقہ پروردگار ان کی ہر پریشانی ہر مشکل، انہی ایام کا صدقہ، جناب زینب سلام اللہ علیہ کا صدقہ اور بیماری کربلا کی بیماری کا صدقہ دور ہو، آمین سم آمین۔ کیسے ہیں آپ لوگ؟ آج ماہ رمضان المبارک کا چوتھا روزہ، فورتھ ڈے ہے آج، اور اب تو ایسے لگ رہا ہے، ہم لوگ کل کہہ رہے تھے کہ رمضان، ماہ رمضان آ رہا ہے اور برکتیں فضیلتیں لے کر، لیکن آج چار دن گزر گئے اور احساس بھی نہیں ہوا آنے کا اور ان چار دنوں کے جانے کا، لیکن احساس اس بات کا ضرور ہونا چاہیے کہ کیا ان چار دنوں میں ہم نے کسی حد تک بھی اپنے آپ کو اس طریقے سے ڈھالنے کی کوشش کی، کیونکہ یہ ایک تربیت کا مہینہ ہے، اس میں میں نے آپ نے ہم سب نے کوشش کرنی ہے کہ اپنی تربیت کر سکیں۔ آج کا ٹاپک بہت خوبصورت، کس طرح رابطہ ہم بنا سکتے ہیں اپنے پروردگار سے، اپنے رب سے اس ماہ رمضان المبارک میں، کیونکہ یہ ماہ رمضان المبارک ہمارے لیے ایک امتحان کا تو نہیں کہہ سکتے، ابھی تو شاید تیاری کا ایک سلسلہ چل رہا ہے کہ آپ یہ سوچئے کہ آپ کو یہ آپ کو دے دی گئی بکس، اس میں سے یہ چیزیں آپ نے پڑھنی ہے، اس کو یاد رکھنا ہے اور اس کے بارے میں سوال جواب ہوگا۔ اس مہینے کو ایک پریکٹس کہہ سکتے ہیں، ایگزام میں بیٹھنے سے پہلے ہالیڈیز بھی ملتی ہیں بچوں کو کہ اچھی طرح ان کتابوں پہ، ان اپنا جو آپ کا سلیبس ہے، بکس ہیں، ریویژن ٹیسٹ ہوتے ہیں، اس پہ غور کیجئے، اس کو بار بار پڑھیں۔ تو ہم بھی اگر ماہ رمضان المبارک کو ایگزامینیشن سے بیفور کی جو ہالیڈیز ہوتی ہیں نا، اس کی تیاری کے ایام بنا لیں کہ ہمیں ایک ایگزام دینا ہے، اور اس ایگزام کی تیاری میں یہ ماہ رمضان المبارک میرے اور آپ کے لیے بہت اہم کردار ادا کر سکتا ہے۔ اس میں جن چیزوں سے منع کیا گیا ان کو چھوڑنے کی کوشش کرنی ہے، پروردگار کی خوشی کے لیے ان چیزوں کو بھی چھوڑ دینا ہے جو حلال ہے، خدا کی خوشنودی کے لیے حلال چیزوں سے دور رہنے کی کوشش کرنی، خدا کی خوشنودی کے لیے سارا دن اپنی بھوک اور پیاس کے ساتھ صبر کرنا، شکر کرنا، یہ ہے ماہ رمضان المبارک میں تربیت کا ایک چھوٹا سا ہمارے لیے ایک سلسلہ جس سے ہم بہت کچھ پا سکتے ہیں۔ بھوکا پیاسا انسان کبھی کبھی ایسا ہوتا ہے، آپ نے دیکھا ہوگا کہ آپ گھر سے باہر نکلیں، کئی گھنٹے کی شاپنگ کریں، کچھ کریں، آپ بھوک پیاس سے گھر سے باہر رہتے ہیں تو بہت بھوک لگتی ہے، اور جب گھر آتے ہیں تو فوراً کہتے ہیں بس اس سے زیادہ میں بھوکا نہیں رہ سکتی یا رہ سکتا، مجھے کھانا چاہیے، مجھے بہت ویکنیس ہو رہی ہے۔ لیکن سب اس بات کو مانتے ہیں کہ ماہ رمضان میں یا روزے کے دوران، کبھی بھی آپ ماہ رمضان المبارک کے روزوں کی تو خیر بات ہی کیا ہے، لیکن روزے میں پروردگار اتنا صبر انسان کو دے دیتا ہے اگر وہ لینا چاہے، کہ کھانے کی تو بات چھوڑیے، ٹھیک ہے بھوک ایک انسان ہے، کبھی فیل ہوتا ہے کہ مجھے کھانا چاہیے، لیکن سوچ کے آتی ہے کہ نہیں، میرے پروردگار مجھ سے چاہتا ہے کہ میں اچھا دیکھیے، یہ بھی کہ نہیں کہنا چاہیے کہ مجھے بہت بھوک لگ رہی ہے، مجھے بہت روزہ لگ رہا ہے، کہتے ہیں کہ یہ ایسی باتیں روزے کے دوران نہیں کہنی چاہیے۔ تو بات ساری یہی ہے کہ صبر کرنا چاہیے، شکر کرنا چاہیے، اور خدا کی راضی میں رضا برضا خدا جو تو چاہتا ہے ہم ویسا بننے کی کوشش کرتے ہیں۔ کہتے ہیں کہ ماہ رمضان المبارک جو کا لغوی معنی اگر دیکھیں تو دھوپ کی شدت سے پتھر ریت وغیرہ کے گرم ہونے کے ہیں، اسی لیے جلتی ہوئی زمین کو رمضہ کہا جاتا ہے۔ اس مہینے کا نام رمضان شاید اس لیے یہ بھی ہو کہ مہینہ گناہوں کو اس طرح جلا دیتا ہے اور فنا کر دیتا ہے، جس طرح سورج کی گرمی زمین کی رطوبتوں کی کو جلاتی اور فنا کر دیتی ہے. کہتے ہیں کہ ماہ رمضان المبارک کو اس لیے بھی اس کے لغوی معنی شدت دھوپ کی شدت سے پتھر ریت وغیرہ جیسے گرم ہو جاتے ہیں اس طرح سے ہمارے گناہ ختم ہو سکتے ہیں اس ماہ رمضان المبارک میں. ماہ رمضان المبارک کو ماہ رمضان اس لیے بھی کہا جاتا ہے کہ وہ گناہوں کو جلا دیتا ہے. ہمارے پاس بہت خوبصورت مہینہ پہنچا اور اس مہینے کی فضیلتیں سعادتیں ہم انشاءاللہ جتنی بھی لے سکیں ہم ضرور کوشش کریں گے. مجھے آج منڈے کا دن ہے, آپ جانتے ہیں کہ مجھے آج کے دن جوائن ان کرتے ہیں. آج کل قم میں نہیں ہیں, پاکستان میں ہیں آغا نصرت بخاری صاحب. کچھ دیر میں ہمیں وہ جوائن ان کریں گے اور انشاءاللہ آج کا ٹاپک رہے گا کہ اس ماہ میں ہم اپنے پروردگار سے کس طرح رابطہ کر سکتے ہیں, کس طرح اس مہینے میں اپنے گناہوں کو ختم کر سکتے ہیں, جلا سکتے ہیں اور آئندہ ان گناہوں کو نہ کرنے کا وعدہ کر سکتے ہیں, ان گناہوں کو دوبارہ نہ دہرانے کا اپنے آپ سے عہد کر سکتے ہیں, اپنے آپ سے وعدہ کر سکتے ہیں. جناب رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے کہ ماہ مبارک رمضان میں پہلی رات آسمان کے دروازے کھول دیے جاتے ہیں اور اس ماہ کی آخری رات تک یہ دروازے بند نہ ہوں گے. آپ نے فرمایا جیسے ہی ماہ مبارک کا آغاز ہوتا ہے خدا کے بندوں کے لیے جنت کے دروازے کھول دیے جاتے ہیں اور جہنم کے دروازوں کو بند کر دیا جاتا ہے اور شیطانوں کو دھتکار دیا جاتا ہے. اور پھر امام محمد باقر علیہ السلام نے ایک اور اپنے ارشاد میں فرمایا کہ ماہ رمضان المبارک کو سال کے باقی تمام مہینوں پر وہی برتری اور فضیلت حاصل ہے جو سرکار دو عالم جناب رسول خدا صلی اللہ علیہ وآلہ وسلم کو باقی انبیاء پر حاصل ہے. حدیث میں ہے کہ جنت کے دروازے کھول دیے جاتے ہیں اور دوزخ کے دروازے بند کر دیے جاتے ہیں. ہم ایک بات سنتے ہیں نا اکثر کہ شیطان کو باندھ دیا جاتا ہے, تو اس شیطان کو تو پروردگار نے اپنی طرف سے باندھ دیا, لیکن ہم اپنے اعمال بہت سے ایسے کر جاتے ہیں کہ ہمیں احساس ہوتا ہے کہ یہ کون سا محاورہ تھا کہ شیطان, یہ کیا بات تھی کہ شیطان تو بند ہے آج کل, میں نے یہ گناہ کیوں کیا, یہ آپ ہی نے اپنی ہی وجہ سے گناہ کیا, اس میں کسی کو میں الزام نہیں ٹھہرا سکتی. مجھے پتہ ہے میرے سامنے تمام راستے ہیں, میرے سامنے تمام اقوال ہیں, میرے سامنے اس ماہ مبارک کی تمام فضیلتیں ہیں, لیکن پھر بھی اگر میں اس ماہ میں کوئی گناہ ترک کر کے نیکی کی طرف نہ بڑھوں, تو آپ فرماتے ہیں کہ بدبخت ہے, معصوم کا قول ہے کہ وہ شخص جو اس مہینے میں بھی اپنے آپ کو اپنے گناہوں سے خدا کی بارگاہ سے نہ بخشوا سکے. ہم کوشش کریں گے, میں کوشش کروں گی, آپ کریں گے. اہل بیت ٹی وی سے بہت خوبصورت ایک پروگرامز کا سلسلہ ماہ رمضان المبارک کے سلسلے میں آپ کی خدمت میں پیش کیا جا رہا ہے, جس میں بہت ہی خوبصورت قرآن کے حوالے سے پروگرامز ہیں. صبح میں سحری کے وقت بہت خوبصورت, شاید آپ بھی سن رہے ہوں گے کہ بہت خوبصورت ٹاپک لے کر آ رہے ہیں ہمارے علماء کرام, اور ان سے بہت کچھ سمجھنے اور سیکھنے کو مل رہا ہے. لیکن ہمیں آپ نے آپ سے یہ سوال کرنا ہے کہ کیا ہم جو سیکھ رہے ہیں, کیا ہم جو دیکھ رہے ہیں, کیا ہم جو احساس کر رہے ہیں, ہم اس پہ چل کر اپنے آپ کو بخشوانے کا کوئی دروازہ کھول رہے ہیں؟ اور وہ دروازہ جب کھلے گا انشاءاللہ تو سیدھی انٹری ہماری جنت میں ہوگی. حالانکہ کھانے پینے کی ممانعت ہے بہت سی چیزوں کی ہے, لیکن شاید آپ نے بھی نوٹ کیا ہوگا کہ ماہ رمضان المبارک بہت بہت پر رونق مہینہ ہے, یعنی ہر طرف چہل پہل نظر آتی ہے. حالانکہ فاقے سے ہوتے ہیں، روزے سے ہوتے ہیں، کھانے پینے کی چیزیں دور ہوتی ہیں، انسان کی انرجی کم ہو چکی ہوتی ہے، لیکن پھر بھی ہمیں لگتا ہے کہ بہت پر رونق مہینہ، یعنی ایسا فیل ہوتا ہے کہ آسمان سے بہت فضیلتیں نازل ہو رہی ہیں، آسمان سے بہت رحمتیں نازل ہو رہی ہیں، اور ہمیں ان کو اکٹھا کرنا ہے، ہمیں انہیں سمیٹنا ہے۔ آئمہ علیہ السلام کے فرامین کی روشنی میں اس ماہ مبارک کے مہینے کے اور بھی کہتے ہیں کہ بہت سے نام سامنے آتے ہیں، جس میں شہر اللہ یعنی اللہ کا مہینہ، خدا کی طرف پلٹنے کا مہینہ، مناجات اور رجوع الی اللہ کا مہینہ، ایسا مہینہ جس میں گناہ اور برائیاں مٹ جاتی ہیں۔ چوتھے امام نے اس ماہ رمضان المبارک کی جو استقبال کی دعائیں ہیں وہ اس طرح سے کہا ہے کہ اللہ کا مہینہ، اسلام کا مہینہ، رمضان کا مہینہ، روزوں کا مہینہ، پاکیزگی کا مہینہ، آزمائش کا مہینہ، قیام اور استقامت کا مہینہ۔ یہ ماہ رمضان مبارک کو ہمارے آئمہ تحریر نے بہت خوبصورت، بہت ڈیٹیل اور بہت اچھے انداز سے ہمیں اپنے قولوں کے ذریعے بتانے کی کوشش کی کہ اے بندہ مومن، ہم سب اس کی اہمیت کو جان کر اب اس میں داخل ہو گئے ہیں، اور چار دن گزر بھی گئے، پتہ بھی نہیں چلا ان چار دنوں کا، اور آنے والے یہ جو 24-25 دن رہ گئے ہیں، 25 یا 26 دن رہ گئے ہیں، پتہ نہیں ہم ان میں بھی، ہمیں یہی احساس ہوگا کہ اچھا ابھی تو چوتھا یا پانچواں روزہ تھا، یہ 24-25 روزے گزر بھی گئے۔ اس پہ بہت خوبصورت راتیں آئیں گی، بہت خوبصورت ولادت آئے گی، اور بہت بڑی شہادت بھی آئے گی ملائکہ کائنات علی ابن ابی طالب علیہ السلام کی۔ انشاءاللہ یہ جو پروگرام کا سلسلہ ہے، ان مخصوص ایام میں ہم کوشش کریں گے اور بہتر انداز سے آپ کو اس ماہ رمضان المبارک کے حوالے سے اپنی طرف سے جو کچھ پیش کر سکتے ہیں، تاکہ میں اور آپ، ہم اپنی اصلاح کر سکیں، ہم اپنے آپ کو اس طریقے سے اس ماہ رمضان المبارک میں وہ فضیلتیں، وہ رحمتیں، وہ برکتیں اکٹھا کر کے ان کو لے کر پھر اپنی منزل تک پہنچ سکیں۔ دیکھیے، ہم سب کو پتہ ہے کہ منزل کیا ہے اور اس منزل تک کیسے پہنچا جا سکتا ہے۔ اس ماہ رمضان المبارک میں اگر تھوڑا سا امتحان دینے کا ایک انسان، ایک مومن، ایک صبر کے ساتھ، شکر کے ساتھ اپنے آپ کو گزار لیتا ہے، تو پھر دیکھیے، ہم بھوک پیاس میں، پروردگار چاہتا ہے ہم ان بھوکوں پیاسوں کو یاد کریں جن کو ایک وقت کی روٹی میسر نہیں ہے۔ کیا سلسلہ ہے، کتنا رحیم ہے وہ پروردگار، کتنا کریم ہے۔ وہ کہتا ہے جب تم شکر کرو گے بھوک میں، صبر کرو گے، اور تمہیں جب بھوک محسوس ہوگی تم میرے پہ یقین رکھتے ہوئے، تو میں تمہیں بخش دوں گا۔ اور پھر ہم اس وقت میں ضرور ایک منٹ کے لیے ذہن میں آتا ہے کہ ہمیں یہ پتہ ہے کہ چند گھنٹوں کے بعد ہمیں بہت لوازمات نصیب ہوں گے، بہترین قسم کا کھانا، بہترین قسم کی افطاری۔ تو کیا جو سارا سال شاید ایک ہی وقت کی روٹی کے طلبگار ہوتے ہیں اور ان کو ایک ہی وقت کی روٹی ملتی ہے، پھر ان کا احساس نہیں ہوگا؟ اور اس مہینے میں ایک نیکی کا بہت زیادہ ثواب ہے، ایک نیکی کے کئی گنا بڑھ جاتے ہیں۔ میں ہمیشہ آپ سے بات کرتی ہوں، انسان کی ایک فطرت ہے، جہاں اس کو اپنا فائدہ مل رہا ہوتا ہے وہ وہاں جانے کی کوشش کرتا ہے، جہاں سے اس کو بہت زیادہ منافع کا احساس ہوتا ہے، یا کہتے ہیں نا کہ امید ہوتی ہے منافع کی، تو انسان ایسے پھر اپنے لیے بہت سے کانٹیکٹس بھی کرتا ہے، بہت سے اہتمام بھی کرتا ہے۔ تو کیا مجھے اور آپ کو نہیں پتہ ماہ رمضان المبارک میں ہمیں بہت کچھ مل سکتا ہے، اتنا کچھ۔ جیسے بہت خوبصورت آغا نصرت بخاری صاحب نے جمعے کے پروگرام میں بات کی کہ یہ تو ایک ایسا مہینہ ہے کہ ظہر کے وقت اور طرح کی نعمتیں، مغرب کے وقت اور طرح کی نعمتیں پروردگار، اور فجر کے وقت. یہ ایسا دسترخوان ہے جس سے ہم ہر ٹائم میں مختلف قسم کی رحمتیں اپنے پروردگار سے اکٹھی کر رہے ہیں. تو کس طرح سے ہم رابطہ بنا سکتے ہیں اپنے پروردگار سے، اس مالک سے جو چاہتا ہے. ابھی اہل بیت ٹی وی کی ایک اور خوبصورت کاوش، جس سے کم از کم میں نے تو جس سے بات کی، بہت سے لوگ فیضیاب ہو رہے ہیں کہ جو روز ایک قرآن کا سپارہ ود ترجمہ، بہت بڑی سعادت ہے. آپ یقین کیجئے، کیونکہ کہتے ہیں نا کہ قرآن کے پڑھنے کا بہت ثواب ہے، اور جب ترجمہ پڑھ رہے ہوتے ہیں پھر اس میں جہاں جہاں آپ کو احساس ہو رہا ہوتا ہے کہ خدا کیا میسج دے رہا ہے، کیونکہ جب ترجمے سے پڑھا جائے تو بہت سے میسج آپ تک پہنچ رہے ہوتے ہیں جو شاید میں نے اور آپ نے کبھی غور نہیں کیا ہوتا. قرآن کو پڑھا جاتا ہے لیکن بعد ترجمہ اس طرح سے کم پڑھا جاتا ہے. لیکن میں نے یہ محسوس کیا کہ بہت سے ترجمے میں ایسے جو پروردگار کی طرف سے میسیجز ہیں جو شاید ہم پہلے پڑھتے ہوں اور اتنا غور نہ کرتے ہوں، لیکن اس مہینے کی یہ فضیلت ہے کہ آپ غور کر رہے ہیں ان چیزوں پہ، اور پھر شاید وہ جو میسیج ہماری طرف سے پروردگار بھیجنا چاہ رہا ہے اپنی حجتوں کے وسیلے سے، اپنے انبیاء کے وسیلے سے، اور اس قرآن کے وسیلے سے، قرآن اور ناطق قرآن کے وسیلے سے ہم تک وہ پہنچ جائے. تو اتنا خوبصورت لگتا ہے، یعنی جب وہ پورا ایک سپارہ آپ بترجمہ سن رہے ہوتے ہیں اور خدا کی اس میں پھر اپنی تعریف بھی، اور خدا کو اپنے بندے کو بار بار احساس دلانے کی، بہت خوبصورت ہے. اور اس میں بتایا گیا، اس کے مطلب ترجمے کا میں ایگزیکٹ تو نہیں پڑھ رہی، لیکن یہی ہے کہ تم خدا کی بارگاہ میں یہ سوچتے ہوئے مت خرچ کرنا کہ مجھے نقصان ہو رہا ہے. بہت خوبصورت لگا مجھے یہ میسج اپنے پروردگار کی طرف سے کہ سب کچھ میں نے تمہیں دیا، تمہاری صحت، تمہاری اولاد، ایک ایک چیز کا مالک میں ہوں، پھر میں ان سے تمہارے سے تھوڑا سا قرض مانگ رہا ہوں. یعنی آپ یہ دیکھیے اس کی رحمانیت کہ وہ ہمیں دیتا ہے اور پھر اس سے ہمیں واپس لینے پر بھی کئی گنا دے رہا ہوتا ہے. یعنی بہانے، خدا صرف بہانے ڈھونڈتا ہے ہمیں نوازنے کے. وہ کہتا ہے کہ تم جو میں نے ہی تمہیں دیا اسی میں سے مجھے قرض حسنہ دے دو، پھر دیکھنا میں کتنا گنا بڑھا کر تمہیں دیتا ہوں. ہمیں سب کو پتہ ہے کہ ہم جو خدا کی راہ میں چیز دیتے ہیں، اپنا وقت دیتے ہیں، اپنا پیسہ دیتے ہیں، کوئی بھی چیز، وہ ہمیں کئی گنا واپس ملنے والی ہے. میں، آپ اور ہم سب کوشش کریں گے کہ اپنے پروردگار سے، اپنے مالک سے، اپنے خالق سے اس طرح سے رابطہ بن سکے. جب یہ ذہن میں بات کو میں اور آپ بٹھا لیں گے کہ وہ خدا رحیم، کریم، دینے والا، نوازنے والا، بخشنے والا، رحم کرنے والا میری سنتا ہے، مجھے دیتا ہے، تو انشاءاللہ خوبصورت رابطہ جب مالک اور اس کے بندے کے دوران بن جاتا ہے. کبھی میں نے اور آپ نے دیکھا ہوگا کہ ایک اگر آفس ہے، اس میں ایک باس ہے اور اس کے جو انڈر کام کرنے والے ہیں، جو اس کو صرف یس سر بولنے کے حق میں اس میں ہوتے ہیں، پوزیشن میں، کہ جی جی سر. اور آپ نے کبھی دیکھا کہ جب وہ کوئی کام خوبصورت کر کے لاتے ہیں تو لاتے ہوئے ایک جو ورکر ہوتا ہے وہ بہت خوش ہوتا ہے کہ میں آج جو کام لے کر جا رہا ہوں وہ میرے باس کو بہت پسند آئے گا، اور مجھے یقین ہے کہ وہ مجھے بہت کچھ دے گا. بے شک اپریشیٹ ہی کرے انسان، اس وقت وہ لفظ بھی سن کے بہت خوش ہو جاتا ہے. تو وہ مالک تو ایسا ہے کہ اگر آپ خلوص نیت کے ساتھ، اپنی پیاری نیت کے ساتھ صرف اسی کو خوش کرنے کے لیے لے کر جائیں گے، تو پھر وہ صرف الفاظ جو ہم سننا چاہتے ہیں وہ ہمیں بہت کچھ اس کے ساتھ ہی فوراً کے فوراً لوٹا دیتا ہے. کہتا ہے نا، فرشتوں کو کہتا ہے کہ جب میرا کوئی بندہ کوئی گناہ کرنے کا سوچتا ہے تو فرشتوں ابھی لکھنا نہیں، جب وہ کر لیتا ہے تب بھی پروردگار حکم دیتا ہے ابھی بھی نہیں لکھنا، اس کو ٹائم دو. और फिर कुछ घंटे का टाइम है उसके बाद हुक्म आता है कि लिख दो। नाउम्मीद हो जाता है, नाउम्मीद नहीं होता, सोचता तो होगा कि मैंने इस बंदे को कितना टाइम दिया और मैं नहीं चाहता कि मैं अपने बंदे पे कुछ जुल्म करूं, कुछ ज़्यादती करूं। लेकिन हम खुद अपने लिए परेशानियों का, अपने लिए इन रास्तों पे जहाँ से हमें परेशानी मुश्किलात मिलती हैं, हम खुद सबब बनते हैं। और फिर जब हम कोई नेकी का इरादा करते हैं तो फिर क्या परवरदिगार कहता है फरिश्तों को, इसने इरादा कर लिया, इसकी नेकी लिख दो, इसका सवाब लिख दो। किस कदर हम ना शुक्रे, किस कदर हम अपने परवरदिगार से दूर हैं, किस कदर मैं अपनी दुनियावी चीज़ों में गुम हूँ। माह रमज़ान मुबारक में मैं भी कोशिश कर रही हूँ कि मैं कुछ समेट सकूँ, लेकिन शायद मैं माह रमज़ान मुबारक के जाते ही ये चीज़ें भूल जाऊँ। लेकिन अगर मैं अपने आप को एहसास दिलाती रही कि नहीं, मुझे बाद में भी इसी प्रैक्टिकल जो लाइफ में इस वक्त प्रैक्टिस कर रही हूँ उस प्रैक्टिस को जारी रखूँ, आने वाली ज़िंदगी में भी इस 30 मुबारक दिनों के बाद भी मैं जारी रखूँ और कोशिश करूँ कि इस माह रमज़ान मुबारक में जो कुछ भी समेट सकूँ। आप यकीन कीजिए कि खुदा ने मुख्तलिफ औकात दुआओं के बताए, लेकिन इसमें अगर मैं सो रही हूँ तो मेरा वो सवाब लिखा जा रहा है। तस्बीह मेरी सांसें कर रही हैं, मैं चल रही हूँ तो सवाब है, जाग रही हूँ तो सवाब है। इस कदर बहाना बना दिया एक इंसान के लिए खुदा ने, अभी भी अगर मैं और आप इससे कुछ ना हासिल कर सकें तो वाकईतन वाकईतन मासूम के कॉल के मुताबिक हम बहुत बदबख्त होंगे जो अपने आप को ना बख्शवा सकें। आज खुदा से राब्ते का ये जो प्रोग्राम हम लेकर आए हैं, हम कोशिश कर रहे हैं, क्योंकि आप जानते हैं कि थोड़ा सा नेटवर्क का प्रॉब्लम हो जाता है हमें कभी कभी, और हम वो राब्ता उससे नहीं कर पाते जो आपकी खिदमत में। आप जानते हैं कि आगा नुसरत बुखारी साहब बहुत खूबसूरत गुफ्तगू करते हैं, और आज का ये टॉपिक भी उन्होंने ही चूज़ किया था, और आप मुझे पता था कि वो बहुत खूबसूरत गुफ्तगू करेंगे मेरे और आपके लिए। हमें शायद एहसास हो जाए कि खुदा से राब्ता किस तरह हो सकता है, लेकिन बड़ी कोशिशों के बाद भी हमारा उनसे राब्ता नहीं हो पा रहा। इसलिए हम भी कोशिश कर रहे हैं कि हमारा उनसे राब्ता हो जाए और आप तक वो पैगाम जो वो आज के ज़रिए कि खुदा से किस तरह राब्ता कायम किया जा सकता है वो बना लें। हमारे पास परवरदिगार ने क़ुरान में इस माह रमज़ान मुबारक की अहमियत को बहुत अपने फरामीन से हमें बताने की कोशिश की। हमारे पास आगा नुसरत बुखारी साहब आ गए हैं, उनको हम खुशामदेद कहते हैं। और अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातहू।
बहुत
आप लोग भी सब खैरियत से होंगे इंशाल्लाह।
करम है मौला का अल्हम्दुलिल्लाह। आप सुनाइए, वहाँ तो आप पाकिस्तान में है ना आजकल?
जी बिल्कुल, मैं कराची के अंदर हूँ और अल्हम्दुलिल्लाह अभी थोड़ी देर पहले ही बारिश हुई है यहाँ पर, कि शायद आपको इतला हो कि पिछले काफ़ी दिनों से बहुत शदीद गर्मी थी जिसकी वजह से 400 कैजुअलिटीज जो हैं वो हो चुकी हैं सिर्फ गर्मी की शिद्दत की वजह से। तो खैर, परवरदिगार ने लुत्फ किया और बारिश जो है वो काफ़ी देर कराची के मुख्तलिफ इलाकों में हुई है। उम्मीद है इंशाल्लाह गर्मी की शिद्दत कम हो जाएगी।
इलाही आमीन इंशाल्लाह। मैं भी बल्कि अब यही पूछना चाह रही थी और आपने बता दिया, क्योंकि कल न्यूज़ में हमने भी सुना था कि काफ़ी ज़्यादा हलाकत भी हुई, लोग अपनी जान खो बैठे, और हमारे हुक्मरानों को अल्लाह ताला नसीहत फरमाए कि लोड शेडिंग का सिलसिला वहीं का वहीं है।
जी बिल्कुल, लोड शेडिंग एक प्रॉब्लम, उसके अलावा और साइकोलॉजिकल प्रॉब्लम, और उसके अलावा भी बहुत माशरा जो है वो मुश्किल का शिकार है। परवरदिगार दुआ करते हैं कि इस माह मुबारक रहमत के महीने के सदके में पाकिस्तान पे और जहाँ जहाँ भी मुसलमान है सब पर रहमत नफरत फरमाए।
इलाही आमीन, इलाही आमीन। आगा साहब, आपके हिदायत के मुताबिक हमने अपना टॉपिक यही रखा कि हम खुदा से अपना राबता किस तरह से बना सकते हैं, तो मैं चाहूँगी कि बग़ैर किसी वक्फ़े के आपकी गुफ्तगू से फैज़याब हो सकें।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, वबी नस्तईन वखैरु मिनन नासिरीन, रब इशराह सदरी वयस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। देखिए, माह रमज़ान वैसे भी जो है वो महीना है कि जिसमें हम मेहमान है, परवरदिगार जो है वो मेज़बान है।
बेशक
अब अगर मेहमान का मेज़बान के साथ राबता ना हो तो फिर हम उस ज़ियाफ़त का फ़ायदा नहीं उठा सकते, उस मेहमानदारी का फ़ायदा नहीं उठा सकते। अब एक समझ लें कि मेज़बान है, बुला रहा है, और मेहमान जो है वो आया तो है मगर रूठ कर बैठा हुआ है, किसी किनारे पर बैठा हुआ है, सही तरह अपने मेज़बान की तरफ मुतवज्जा नहीं और देख नहीं रहा। तो जबकि मेज़बान तो बिल्कुल साकी की तरह है और मुख्तलिफ चीज़ें अपने मेहमानों को पेश कर रहा है, मगर एक मेहमान जो है वो नाराज़ होकर जो साइड पर बैठा हुआ है, क्या उसे पता ही नहीं है कि जो है वो जो हमारा मेज़बान है वो क्या क्या अता कर रहा है। वो अपनी ज़िंदगी के अंदर या अपने ही ख्यालों में मगन है, मेहमान बन चुका है, क्योंकि देखें महीना तो आ चुका है, चाहे मैं चाहूँ या ना चाहूँ मैं हूँ तो मेहमान। बाज हो सकता है कि रोज़ा मेरा किसी भी कैफियत का और किसी भी ईमान के लेवल पर हो, लेकिन मैं हूँ। तो अब ये कि मैं मुतवज्जा ना हूँ तो कैसे मैं उन चीज़ों को हासिल कर सकता हूँ जो मेरा मेज़बान मुझे अता करना चाहता है। उसके लिए राबता बहुत ज़रूरी है, इर्तिबात बहुत ज़रूरी है। मैं दुनिया की मिसाल इसलिए देता हूँ ताकि जवान जो है वो हमारे समझ सकें। आप ये देखें ना कि जब कोई इंसान किसी महफिल में जाता है और अगर चाहे वो जितने फासले पर ही बैठा हुआ हो, अगर वो अपने मेज़बान की या बुलाने वाले की तवज्जो को जल्द कर लेता है तो बहुत दूर से भी उसको बहुत कुछ अता हो जाता है। तो ये भी बिल्कुल ऐसे ही है, खुदावंद मुताल की तवज्जोआत तो हमारे ऊपर पूरा साल रहती हैं। ऐसा नहीं कि खुदावंद मुताल सिर्फ इस माह मुबारक में आकर जो है वो रहीम है ना, परवरदिगार तो रहीम है, अज़्ज़ल से लेके आखिर तक वो अपनी रहमानियत को अपने बंदों पर नाजिल फरमा रहा है। हमारे लिए प्रॉब्लम है कि हम आम जिंदगी में उसकी तरफ इतने मुतवज्जे नहीं होते जितने इस माह मुबारक के अंदर होते हैं। यानी ऑटोमेटिकली बहुत सारी चीज़ें हमारी ज़िंदगी में शामिल हो जाती हैं कि हम अपनी तवज्जोहात को उसकी तरफ बढ़ा लेते हैं। अब जब हमारी तवज्जो बढ़ जाती है तो फिर इनायत इलाही, लुत्फ़ इलाही बढ़ना शुरू हो जाता है। उसके लिए ज़रूरी यही है कि हम अपने रास्ते को मजबूत रखें। और रास्ता कैसे मजबूत हो सकता है, वो इसी तरह हो सकता है कि हम इस माह मुबारक के हर तात के अंदर, हर लम्हे के अंदर अपने आप को उसका बंदा समझें। यानी जब माह मुबारक में रोज़ा रख रहे हैं, रोज़े का पूरा दिन है, उस रोज़े के दिन के अंदर अपने ना सिर्फ जबान पर या खाने पीने की चीज़ों पर कंट्रोल के साथ साथ अपने वजूद के ऊपर भी कंट्रोल रखें, अपनी आँखों को भी कंट्रोल में रखें, अपने कानों को भी कंट्रोल में रखें, अपने ख्यालात को भी हत्ता कंट्रोल में रखें कि अगर वो गलत प्रवास करना चाहें तो उनको रोकें। ये जो कंट्रोल है ये खुद ब खुद एक राबता क्रिएट करेगा। यानी जब आपका सिस्टम इस काबिल हो जाता है कि उसके अंदर डाउनलोड्स की कैपेसिटी होती है तो डाटा डाउनलोड होना शुरू हो जाता है। अगर मैं अपने वजूद की फ्रिक्वेंसी को सही कर लूं तो खुद ब खुद रहमत इलाही जो है वो मेरे शामिल हाल होना शुरू हो जाएंगी, यानी मेरा राबता बरकरार हो जाएगा। देखिए बिल्कुल सादी सी मिसाल है, रेडियो पुराने जमाने में हुआ करता था, लोग बूढ़े बुजुर्ग बड़ा उसको शू 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 की आवाज़ें आती थी, एडजस्ट करते थे, आखिर में कहीं जाकर एकदम आवाज़ पकड़ लेता था और एक खबरों का चैनल आता था। हमारा वजूद बिल्कुल ऐसा है, हम इस माशरे में गुम हो गए हैं, हम इस दुनिया में गाफिल हो गए हैं, हमारे ऊपर एक गफलत का लिबास आ गया है। माह मुबारक हमें मौका देता है कि हम उस गफलत को दूर करें। वो कैसे दूर होगी, वो ऐसे ही दूर होगी कि मैं रोज़े की हालत में भी अपने परवरदिगार के वजूद का एहसास करूं, सहर के वक्त भी मैं अपने रब से कलाम करूं, अफ्तार के वक्त भी मैं बहुत सारी चीज़ों पर मुतवज्जा रहूं, और मुख्तलिफ दुआएं। ये सारी चीज़ें क्या हैं कि बेसिकली आप अपने वजूद को एडजस्ट कर रहे हैं जो कि गुम हो गया था इस दुनिया के अंदर। जब आप अपने वजूद को पहली रमज़ान, दूसरी रमज़ान, तीसरी हल्के हल्के उसको ट्यून करना शुरू करेंगे तो खुद ब खुद वजूद जो है वो किसी और शहर के अंदर परवाज करना शुरू कर जाएगा और आपका रब्ता अपने रब से बरकरार हो जाएगा। फिर तो यही वजह है कि जब औलिया इकराम माह मुबारक के आखिरी अयाम आते थे तो कितने दिल बर्दाश्ता होते थे, नाराज होते थे कि ये महीना कहाँ ख़त्म हो रहा है, ये महीना क्यों ख़त्म हो रहा है, क्योंकि वजूद हकीकी ने अपने रब की तरफ परवाज शुरू कर दी थी और एकदम से फ्लाइट का टाइम ख़त्म हो रहा है तो खुद ब खुद इंसान का दिल जो है वो अफसरदा हो जाएगा। तो ये ज़रूरी है कि हम इस माह मुबारक में अपने परवरदिगार से इर्तिबात बरकरार रखें।
बहुत शुक्रिया आगा साहब। कहते हैं कि माह रमज़ानमबारक को इफ्तखार हासिल है कि परवरदिगार की ज़ात ने अपने बंदों को इसी माह मुबारक में रोज़ा रखने का हुक्म दिया और पूरा माह रमज़ानमबारक अपने फ्यूज़ और बरक़ात से इन्हें बहरामंद होने का मौका फरहम करता है और कौम में से हर फर्द के लिए कुरान शरीफ ने अपना पैगाम छोड़ा और हर मोमिन फ़र्द को इतनी इज़्ज़त और अहमियत अता कर दी कि इसे इस काबिल समझा कि इसके लिए खिताब किया गया जैसे खुदा फरमाता है, ए ईमान वालो तुम पर रोज़े इस तरह फ़र्ज़ किए गए जिस तरह तुमसे पहले लोगों पर वाजिब करार दिए गए ताकि तुम गुनाहों से बच सको। अगर साहब परवरदिगार खुले लफ्ज़ों में इरशाद फरमा रहा है कि इस माह रमज़ानमबारक में इसलिए तुम पे रोज़े फ़र्ज किए गए ताकि तुम मुत्तकी और परहेजगार बन जाओ।
जी बिल्कुल, देखें रोज़ा जिस कुरान की आयत है परवरदिगार वही इरशाद फरमाता है कि मैंने तुम पर माह मुबारक को फ़र्ज किया जैसे तुमसे पिछली उम्मतों पर कि शायद तुम तक्वा अख्तियार कर सको। यानी शायद का लफ्ज़ इसलिए है कि वरल मुफस्सरीन ने बेहतर तरीके से उसको बयान किया है, लेकिन रोज़ा खुद एक ऐसा स्टेप है कि जो इंसान को तकवा की तरफ, तकवा के मुख्तलिफ मायने हैं, मुख्तलिफ चीज़ें हैं, तकवा के मायने अपने आप को रोकना है, तकवा के मायने जो है वो डर और खौफ के भी हैं। तो बेसिकली शेख मुतहरी भी उसको मुख्तलिफ तारीफें इसकी बयान करते हैं मगर वो ये कहते हैं कि असल में तकवा जो है वो अपने आप को उन चीज़ों से रोकना है कि जिससे परवरदिगार खुश नहीं है। यानी रोकना तो है लेकिन किन चीज़ों से, वो चीज़ें जो मेरे रब को पसंद नहीं है। तो खुद ब खुद इंसान बात तकवा हो जाता है। माह मुबारक देखिए कि सबसे ज़्यादा ऑप्शन देता है अपने आप को रोकने के लिए। यानी एक तो आप दिन में अपनी भूख और प्यास को रोकते हैं कि जो परवरदिगार ने कहा है कि सुबह से लेकर शाम तक तुमने भूखा प्यासा रहना है, एक तो यहाँ रोकना है। फिर उसके अलावा माह मुबारक ये भी कहता है कि देखो तुम्हारा रोज़ा भूख और प्यास का सिर्फ नहीं है। तो देखिए यहाँ पर रोकना और आसान हो जाता है। यानी सिर्फ इंसान जो थोड़ी देर के लिए भी बर्दाश्त नहीं कर सकता था, अब वो पूरा दिन अपने आप को उसने बर्दाश्त में रखा हुआ है, फिर गुस्से को बर्दाश्त करता है, फिर अपने आसाब को कंट्रोल करता है। यानी खुद ब खुद एक ऐसी ताकत इंसान के वजूद के अंदर आ जाती है कि उसको पावरफुल बना देती है। तो ये सिर्फ इस माह मुबारक के अंदर क्वालिटीज हैं, इस रोज़े के अंदर खूबी है कि जो हम जैसे इंसान को कि जो एक अलग ट्रैक पर अपनी लाइफ गुजार रहा होता है उसको किसी और ट्रैक पर ले आते हैं। और ये लुत्फ इलाही है, इसमें जाहिर है हमारी इतनी मेहनत नहीं है जितना हमारे परवरदिगार का हम ऊपर लुत्फ है। और अगर हम तकवा अख्तियार कर जाएं तो यही तो हमारे लिए समझने के रिकमेंडेड है कि हम बात तकवा हो जाएं और खुदा के नज़दीक उसी का लेवल है, उसी का रबता है कि जो सबसे ज़्यादा तकवा रखने वाला है। खुदा के नज़दीक एज, उम्र, पैसा, दौलत, शरबत नहीं है, मकाम नहीं है, जगह नहीं है, बल्कि जो जितना बार तकवा होगा खुदा के नज़दीक उसका जो है वो रबता, खुदा के नज़दीक उसकी जो वैल्यू ज़्यादा है। तो आप ये देख लें कि रोज़ा किस तरह इर्तिबात पैदा कर रहा है अपने परवरदिगार के नज़दीक।
बेशक बिल्कुल, जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वालैहि वसल्लम का भी इरशाद है किस माह के इब्तिदाई 10 दिन रहमत के हैं। अभी जो ये पहले 10 दिन हैं हमारे पास जिसमें से 4 या 5 तो आगा साहब हम गुजार भी चुके, लेकिन मैं ये सोच रही थी कि क्या हमें सोचना है कि क्या हम इन 4 या 5 दिनों में उस ट्रैक पे इवन जो आप फरमा रहे हैं चलना शुरू भी किया कि नहीं, जिसमें हम अपना मुहासबा करेंगे, अपने आप को एहसास दिलाएंगे और अपने मकाम को पहचानेंगे।
देखें, उसके लिए तो हर इंसान खुद अपने आप को जज कर सकता है, कोई दूसरा आदमी उसको कैसे जज कर सकता है। जाहिरन घर के अंदर अगर 4-5 अफराद हैं तो वो एक दूसरे को देख सकते हैं, हाँ जी ये कुरान की तिलावत कर रहा है, रोजा रख रहा है, इसके एटीट्यूड में थोड़ी बेहतरी आ रही है, गुस्सा थोड़ा कम हो गया है। अब ये जाहिर चीजें तो बहुत करीबी लोग इसको देख सकते हैं, लेकिन बातिनी परवाज को तो कोई नहीं देख सकता।
बिल्कुल,
बातिन कहाँ पहुंच रहा है, किस तरह पहुंच रहा है, क्या सोचता है, क्या इन 3-4 दिनों में जो गुजरे हैं मेरी सोच में फर्क आया, मेरे खुद वजूद के अंदर कोई तब्दीली मैंने महसूस की है। अगर मैंने खुद महसूस नहीं की तो कोई और कैसे महसूस करेगा, और अगर मैं खुद उस तरफ नहीं बढ़ा, यानी अगर मैं वही हूँ जो पहले था और अभी भी वही हूँ, तो फिर इसका मतलब है कि मैं अभी उस हाईवे पर अपनी गाड़ी को लेकर नहीं गया जो मुझे मंजिल तक लेके जाएगी, अभी शायद मैं इधर उधर ही घूम रहा हूँ। खुद मेरा वजूद को एहसास हो कि ये जो महीना है
सुभान अल्लाह,
ये कोई और जगह है, ये कोई और ढूंढ है कि जो मेरे अंदर तब्दीली पैदा करेगा, मेरे अपने अंदर। देखें आयतुल्लाह खामनाई अपनी किताब में माह मुबारक की फरमाते हैं कि रमजान का महीना परवरदिगार से उन्सियत की बहार का महीना है। यानी बहार, मैंने पहले भी अर्ज किया था शायद कि बहार जो है वो तब्दीली को कहते हैं, यानी स्प्रिंग जो है वो बेसिकली चेंज है, यानी एक पौधा मुरझाया हुआ पत्ता, एक रंग उसका बिल्कुल टूटा फूटा, जब दोबारा वो अपनी शाखों या टहनियों से खिलता है तो अपने रंग को नए वजूद के साथ लेकर आता है, यानी चेंज लेकर आता है। तो रमजान बहार है उन सुबह खुदा के लिए, यानी खुदा से राबते के लिए, खुदा से गुफ्तगू के लिए, खुदा के नजदीक आने के लिए ये बहार का महीना है। और ये बहार यानी चेंज है, यानी जैसे मैं पहले था अब मैं वैसा ना रहूं, अब मेरी नमाज में फर्क आना चाहिए, मेरी दुआ में फर्क आना चाहिए, मेरी मनाजात में फर्क आना चाहिए। अब मैं जब उस तरह इससे बातें करूं मुझे लगे कि मैं अब कोई और हूं सामने। देखिए परवरदिगार तो वही है जो रमजान से पहले भी था, रमजान के बाद है, असल में मैं तब्दील हो गया हूँ और तब्दील मुझे होना है। परवरदिगार के यहाँ तो कोई तब्दीली नहीं है, वो तो वैसा ही है जैसा रहेगा या पहले था। तब्दीली मैंने लानी है क्योंकि मुझे बका चाहिए, मुझे हयात चाहिए, तो ये मैं खुद महसूस करूं। अगर मैं ये खुद महसूस नहीं कर रहा तो मुझे हर रोज अपने आप को दोबारा सोचना चाहिए कि शायद मैं कहीं कोई गलती कर रहा हूँ या फिर मैं अंडरस्टैंड नहीं कर पाया माए मुबारक क्या है।
बिल्कुल, हम समझ नहीं पाए और एहसास नहीं कर पाए इसीलिए, लेकिन अभी भी बहुत टाइम है, हम कोशिश करेंगे यूटिलाइज़ करें इस टाइम को इबादत इलाही में, अपने गुनाहों के बख्शवाने का कोई सबब पैदा कर सकें और अपने खुदा से नज़दीक होने का कोई रास्ता ढूंढ सकें। जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम का इरशाद गरामी है कि परवरदिगार अपनी बेपाया बख्शिश के ज़रिए इस महीने में अपने बंदों के गुनाह माफ़ करके उन्हें बख्श देता है और उन गुनाहों को महव कर देता है, इस वजह से इस महीने को रमज़ान भी कहा जाता है।
जी बिल्कुल, माह मुबारक वायद वो महीना है कि जो बहुत छोटे छोटे कदम उठाने से बहुत बड़े बड़े गुनाहों को माफ कर देता है। खुद गुनाह इंसान की ज़ात के ऊपर एक चीज़ एक्स्ट्रा है, यानी एक मेरा वजूद है और एक मेरे वजूद के ऊपर अगर कोई ये चीज़ लाद ली जाए तो वो मेरे वजूद को बहुत भारी कर देगी और उसको सुस्त कर देगी, उसको परवाज नहीं करने देगी। तो ये गुनाह जो मेरे ही से, मुझसे ही गलती से हो जाते हैं, चाहे वो जबान से हों, चाहे वो निगाह से हों, चाहे वो कानों से हों, चाहे वो सोचों से क्यों ना हो, लेकिन एक चीज़ जो है वो मेरे वजूद के साथ, मेरी वजूद का हिस्सा नहीं है लेकिन मैं उसको अपने वजूद पर हावी कर रहा हूँ, उसको अपने वजूद के ऊपर कायम हूँ। तो क्या है कि खुद ब खुद मेरा वजूद जो है वो बहुत भारी हो गया है, और अब जाहिर है कि जब जो चीज़ भारी हो जाए तो उसकी रफ्तार में खुद ब खुद कमी आ जाती है, ये नेचुरल फार्मूला है। अब एक इंसान जिसका वजूद खुदा की तरफ परवाज करना चाहता है, वो अगर भारी हो और उसके ऊपर मुश्किलात हों तो वो अपने रब से मिल नहीं पाएगा। माहे मुबारक का महीना आता है कि एक खजूर खिला दो तुम्हारे कितने गुनाह माफ हो जाएंगे, किसी को अफ्तार करा दो, किसी के साथ सही तरीके से बात कर लो, शब की तारीखी में उठकर दो रकात नमाज पढ़ लो, एक आयत की तिलावत जो है वो कई आयतों की तिलावत के साथ, यानी खुद ब खुद इंसान जो है वो अपने वजूद को हल्का करता चला जाता है, हल्का करता चला जाता है कि जहाँ पर सिर्फ वो और उसका परवरदिगार रह जाता है, फिर सब खत्म हो जाता है। तो ये इसी महीने के अंदर क्वालिटी है, वरना और किसी महीने के अंदर हमें ऐसे ऑप्शंस नहीं मिलते कि हम, ये वजह तो है कि रवायात के अंदर है, मैं रोजे की हालत में हदीस पढ़ना भी बहुत सख्त होता है। बहरहाल मफहूम जो है वो हदीस का, मायने जो है वो यही है कि इंसान जो है वो अगर इस माह मुबारक के अंदर अपने गुनाहों को ना बख्शवा पाए तो फिर रोजे अरफा का इंतजार करें। यानी ये ऐसा महीना है कि अगर इसमें आपको ऑप्शन नहीं मिल पाया या आपने नहीं काम किया अपने ऊपर, तो फिर आप इंतजार करें कि रोजे अरफा खुदा मुझे तौफीक दे और वहां फिर मैं अपने परवरदिगार से अपने गुनाहों की माफी मांगूं। यानी आप देख लें कि इसके अलावा और रवायात में कोई और दिन या कोई और महीना ऐसा नहीं है कि जिसमें इंसान के गुनाह जो है वो माफ कर दिए जाएंगे।
इंशाल्लाह आगा साहब, दुआ तो बहुत है और कोशिश भी जारी है इंशाल्लाह, लेकिन लगता मैं अपनी बात कर रही हूँ कि जिस दिन मुझे एहसास हो गया ना असल हकीकत का, असल रहमत का जो मैं इस महीने में पा सकती हूँ माह मुबारक रमज़ान में, तो शायद उस तरीके से मैं इससे वो फजीलतें, वो रहमतें, वो बरकतें परवरदिगार की तरफ से जो इंतज़ार कर रही हैं हम सब का कि कोई आए और उसको ले जाए, कोई एक अमल करे तो कई उसकी नेकियों का सवाब खुदा की बारगाह से ले जाए। नेकियां, फजीलतें, रहमतें परवरदिगार की इस माह मुबारक में इंतज़ार कर रही हैं अपने बंदे का, लेकिन हम किस तरह से उनको अच्छे अंदाज से हासिल कर सकते हैं और राबता पैदा कर सकते हैं अपने परवरदिगार से।
देखिए सबसे इम्पोर्टेंट चीज़ सिर्फ इंसान की अपनी सोच है। इंसान अगर अपनी सोच को बदल ले तो वो खुद ब खुद जो है वो उसके लिए मामलात बदलना शुरू हो जाएंगे। यानी खुद ये अपने आप को यकीन दिलाए कि वो एक तो आम दिनों के अंदर नहीं है, ये खुद जब वो अपनी ज़ात को यकीन दिलाएगा तो वो खुद ब खुद महसूस करेगा कि ये जो अभी कर रहा है ये खुद उस अपनी मर्जी से एक तो नहीं करता, जो भी इंसान नेक काम करता है लुत्फ़े इलाही शामिल हाल होता है। दूसरा ये कि इंसान जब ये सोचता है कि मैं किसी और मकाम पर हूँ, मैं किसी और जगह पर हूँ, तो खुद ब खुद वो चीज़ें जो कि आम रूटीन के अंदर हैं वो कम हो जाती हैं। यानी जिस तरह उसका बिहेवियर है, जो उसका उठना बैठना है, वो खुद बहुत जब इंसान महसूस करे कि मैं परवरदिगार के नज़दीक जा रहा हूँ और परवरदिगार की खातिर मैं भूखा प्यासा हूँ, खलूस लिल्लाह है, कोई लोगों को दिखाने के लिए नहीं है। और फिर आप ये देखें कि ऐसी ऐसी रिवायात हैं, ऐसी ऐसी वाक़यात हैं साहिर के लिए, रोज़ेदार के लिए, कि रोज़ेदार की जो है वो कितनी अहमियत है परवरदिगार के नज़दीक के हज़रत मूसा अलैहिस्सलाम से। बहरहाल फिर वो ये रोज़े की हालत में बहुत सख्त हो जाता है रवायात को कोट करना, लेकिन मफहूम यही है कि जहाँ पर एक नबी खुदा परवरदिगार से कलाम करते हुए अपने ऊपर फख्र करता है कि मैं अपने परवरदिगार से कलाम करता हूँ, कोई और नहीं करता होगा, वहीं पर ये मज़मून नाजिल होता है कि एक ऐसी उम्मत होगी कि जिसका हर बंदा अपने परवरदिगार से कलाम करेगा। यानी आप ये मकाम देखें रोज़ेदार का कि अफ्तार के वक्त जो भी दुआ मांगी जाए वो रद्द नहीं होती, क्योंकि गोया उस शायर साइम यानी रोज़ेदार और परवरदिगार के दरमियान में कोई और मौजूद नहीं है, यानी बस वो है और उसका रब है। अब ये अगर हम ये महसूस नहीं करें और जल्दी जल्दी बस हम रोज़ा खोल रहे हैं और कोई दुआ ना करें और उस वक्त को गनीमत ना समझें, तो फिर हम किस तरह अपने परवरदिगार से गुफ्तगू करेंगे, किस तरह हम उस मकाम को, किस तरह हम तब्दीली लेकर आएंगे।
बिल्कुल।
तो यहाँ पर छोटी छोटी सी चीज़ें हैं, मगर उसके लिए ज़रूरी ये है कि हमें अपने आप को खुद भी समझना पड़ेगा कि हम किसी और मकाम पर जिंदा हैं।
ठीक है, ठीक है आगा साहब, इंशाल्लाह जिस भी मकाम पे जिंदा हैं और हमें इंशाल्लाह ताला परवरदिगार की तरफ से हम ये दुआगो हैं कि हम इस मकाम से और इस माह रमज़ान मुबारक से वो फजीलतें ले सकें। आपने तो डरा ही दिया आगा साहब के माहिर इसमें रोज़े के दौरान जो रिवायात हैं और अखवाल मासूमीन कम से कम पढ़ने चाहिए।
नहीं, डराया नहीं है। अगर आप बुक बुक आपके सामने है और आप के जहन में यही है कि क्योंकि देखिए जो बुक्स आपके पास भी होंगी वो उनके जो सोर्सेस हैं वो बहार उन अनवार है, उसूल काफ़ी है, तहजीबुल इस्लाम है, ये ऐसी किताबें असल में उनकी रेफरेंसेस हैं। तो अगर आप जो बुक्स में से अखबार पढ़ रही हैं सामने, तो आपने अपने जहन में लेंगे कि मैं फलानी बुक के अंदर ये चीज़ जिक्र हुई है, आपके जहन में ये होना चाहिए। अगर आप डायरेक्ट बोलेंगे रसूल खुदा ने ये फरमाया, तो क्योंकि देखें अरबिक भी है, फिर उसको ट्रांसलेट करते हैं तो उसके मायने भी बदल थोड़े से चेंज हो जाते हैं, फिर वो अरबिक वाली भी कितनी सोर्सफुल है, बाज़ अवकात सनद ज़ईफ भी है, सनद मुस्तहकम भी है। तो अगर हम इस तरह पढ़ेंगे जी फलानी बुक के, आपके सामने तो किताबें माशाल्लाह रखी हुई हैं, तो फलानी बुक में से मैं ये रिवायत कोट कर रही हूँ, वहाँ पर ये जिक्र हुआ है, आप इस तरह पढ़ेंगी तो इंशाल्लाह रोज़ा जो है वो बच जाएगा। अगर आप ऐसे पढ़ेंगे कि रसूल खुदा ने फरमाया, वो फिर प्रॉब्लम है।
मेरे पास तो टॉपिक्स हैं बुक्स में। अच्छा चलिए, मैं कोशिश करूँगी आपसे थोड़ा ऑफ एयर जाकर जब इंशाल्लाह जाऊँगी तो मज़ीद बेहतर अंदाज से जिस तरह से मैं इसको और बेहतर कर सकूँ। रोज़ा बचाना है क्योंकि रोज़ा बचेगा तो थोड़ा बहुत सवाब मिलेगा ना।
जी बिल्कुल बिल्कुल, असल वही है कि रोज़ा सिर्फ रखना कमाल नहीं है, रोज़े को आखिर तक लेकर चलना कमाल है। वरना भूखा प्यासे तो बहुत सारे लोग दुनिया में वैसे भी रहते हैं जिनको खाना पीना नसीब नहीं होता, मगर क्या वो कुर्बे इलाही तक पहुंच जाते हैं कि नहीं पहुंच जाते, तो उसके लिए ज़रूरी है कि रोज़े को कायम रखना बहुत इम्पोर्टेंट है।
बहुत शुक्रिया आगा साहब। यहाँ एक मुझे बहुत ही मेरे काबिल एहतराम मोहतरम शख्सियत हैं जो मुझे इस खूबसूरत प्रोग्राम में इंशाल्लाह ज्वाइन इन किया करेंगे, लेकिन थोड़े टाइम के बाद मेरे लिए बहुत ही काबिल एहतराम मोहतरम असलम हाशिम साहब ने मुझे ज्वाइन इन किया है, उनको खुश आमदेद कहती हूँ और अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम, और आगा साहब की खिदमत में भी अस्सलाम वालेकुम अगर वो हैं। और माशाल्लाह से बड़ा अच्छा, और जैसा आप डरी हैं वैसा मैं भी डर गया हूँ तो ये बड़ी अच्छी बात है कि थोड़ा सा डर के रहना चाहिए ताकि कुछ सीखते रहें,
अमाल की दुरुस्तगी में थोड़ा मदद मिल जाए। आगा साहब हमारे साथ मोहतरम असलम हाशिम साहब हमें ज्वाइन इन कर चुके हैं और टॉपिक अलैकुम,
और इंशाल्लाह उम्मीद है कि माह मुबारक जो है वो बेहतर से बेहतर गुजर रहा होगा, और हमारे लिए भी दुआ जरूर कीजिएगा
इंशाल्लाह। अभी तो फिलहाल जहां आप हैं पाकिस्तान में हैं आजकल।
अच्छा,
आपको आवाज़ नहीं आ रही?
नहीं, मुझे नहीं। ज़ाहिर
स्पीकर में आवाज़, हम कंट्रोल रूम से गुजारिश करेंगे कि आजकल मैंने बताया था आगा साहब पाकिस्तान में इस खूबसूरत महीने में हैं और वहाँ पे गर्मी की शिद्दत,
सही इम्तिहान और सही रोज़ा।
मैं यही कहना चाह रही थी कि वहाँ पे लोग माशाल्लाह दो दो इम्तिहान दे रहे हैं
जी,
बर्दाश्त का,
मुबारक के अंदर बिजली का है, गर्मी का
जी
है।
अपने हुक्मरानों को
जितना इम्तिहान होगा उतने इम्तिहान जो है वो शायद अगर पास हो जाए तो, इम्तिहान तो बहुत सारे लोगों के हुए, लोग पास ना कर पाए इम्तिहान। असल ये कि इम्तिहान को हम क्लियर कर जाएं तो फिर शायद किसी मकाम पर।
जी जी बिल्कुल,
बेशक बेशक। नहीं, इंशाल्लाह हम दुआ, हमारी दुआ, हम आपके लिए दुआ करते रहेंगे और आप हमारे लिए करिए कि हम लोग, आप तो खैर हो ही जाएंगे हम पास, लेकिन फिर भी हम दुआ कर रहे हैं, लेकिन हम लोग के लिए ज़रूर दुआ करें कि हम भी पास हो जाएँ
इंशाल्लाह।
नहीं, परवरदिगार इंशाल्लाह हर बंदे के लिए उसके हिसाब से जो है वो अमालात को देखता है, उसके लिए चीज़ों को रखता है। जो आदमी जितने बड़े इम्तिहान में, उसके लिए सख्तियाँ भी उतनी होती हैं और उसके लिए मुश्किल भी उतनी होती हैं। बाहर लग रहा होता है कि इंसान जो है वो ज़ाहिरन कमाल कर जाएगा, लेकिन ये तो उसका रब और उसका बंदा खुद जानता है कि वो खुद किस मकाम पर है। इंशाल्लाह हम तो आगू हैं सब के लिए, सब मुसलमानों के लिए, आलम इस्लाम के लिए, कि इस माह मुबारक में हम सारी इबादतों को परवरदिगार कबूल करे और हमें तौफीक दे कि जिस मकसद के लिए ये माह मुबारक आया है हम असल में उस मकसद को हासिल कर पाएँ। अगर वो मकसद हमें ना मिल पाया इस महीने में, तो फिर चाहे जितनी शिद्दत को, प्यास को, जितनी गर्मी को मैं बर्दाश्त कर लूँ, फिर ये एक मेहनत और मजदूरी है, एक ऐसी मेहनत मजदूरी है कि जिसका मुझे अजर नहीं मिलने वाला। उस अजर के लिए ज़रूरी है कि मेरा वजूद जो है वो इस काबिल हो जाए, उसकी ज़रफियत को मैं इतना बढ़ा दूँ कि शब कदर को मैं दर कर पाऊँ, मैं अपने वजूद को इस कदर बढ़ा दूँ कि शब की मनाजात से मेरा रबता मेरे परवरदिगार से हो जाए, मैं अपनी ज़रफियत को इस काबिल कर दूँ کہ پروردگار اولیاء اکرام کی طرح میں بھی پریشان ہوں کہ یہ مہینہ کیوں ختم ہو رہا ہے. یہ تو وہ مہینہ ہے کہ جہاں میں اپنے رب سے ملاقات کے لیے قریب سے قریب اور نزدیک سے نزدیک تر ہوتا جا رہا ہوں. تو اگر یہ وجود کے اندر تبدیلی یہ مہینہ نہ لا پایا تو پھر تو سمجھ لیں کہ میں نے بھوکا پیاسا صرف ایک اپنے آپ کو سختی دی ہے اور میں نے اور کچھ نہیں کیا.
جی بے شک بے شک
بے شک. اور اس فاقے کے یعنی دیکھیے ایک انسان اگر سودا کرتا ہے تو یہ سوچے کہ میں نے بھوک بھی برداشت کی پیاس بھی برداشت کی اور کوئی ایک ایسا عمل کر گئی جس سے میں نے وہ جو بھوک پیاس کو ایک فاقے میں اس کی جو صورت تھی اس کو تبدیل کر دیا.
جی بالکل ایسی ہے, بھوک پیاس جو ہے وہ فاقے کی صورت ہے. لیکن لطف یہ ہے کہ پروردگار نے ظاہراً بھی ہر چیز میں اس مہینے میں بڑا لطف رکھا ہوا ہے, ثواب رکھا ہوا ہے. روزے دار جو بھوکا پیاسا ہے اس کی سانس کو بھی پروردگار نے تسبیح کے برابر جو ہے وہ اس کو شمار کر دیا ہے کہ روزے دار جو سانس لے رہا ہے وہ بھی تسبیح ہے, وہ بھی ذکر خدا ہے. روزے دار اگر سوتا ہے تو وہ بھی عبادت کرتا ہے. یعنی ظاہر کو بھی ہمارے پروردگار نے اپنے لطف اور رحمت کے ذریعے سے اسے جو ہے وہ کسی اور مقام پر لا کر کھڑا کر دیا ہے کہ وہ عام آدمی کے بھوک اور پیاس سے بھی اس کی ذات میں فرق آنا شروع ہو جائے.
ایک سوال اگر آپ کی اجازت ہو میں کروں. میرے پاس ایک سوال آیا تھا وہ میں نے لکھ لیا ہے کہ آغا صاحب کے جو بچے روزہ رکھتے ہیں یعنی جن پہ روزہ واجب ہے وہ بچے جو رکھتے ہیں روزہ مگر والدین کی نافرمانی کرتے ہیں دوران روزہ تو کیا ان کے اس رویے سے روزے پر اثر پڑے گا؟
دیکھیں بطلان روزہ میں تو ظاہر نہیں ہے کہ روزے کو یہ باطل کر دیں, لیکن ہاں روزے کے اجر و ثواب میں ضرور کمی کر دیں گے. یعنی ایک واجب روزہ واجب ہے اور روزہ واجب جو ہے وہ انسان کو خدا کے نزدیک لے کر جاتا ہے, مگر وہیں پر پروردگار نے ماں باپ کے احترام کے لیے کتنی تاخیر کی گئی ہے. قرآن میں ارشاد ہے کہ اپنے ماں باپ کے آگے اف تک نہ کہو. اگر ایک طرف انسان ایک واجب کے ذریعے خدا کے قریب بڑھ رہا ہے اور دوسرا ایک واجب ترک کر کر خدا سے دور ہو رہا ہے تو اس کے ثواب میں اس کے اس چیز میں کہ جو اس کو ایکچوئل ملنی تھی روزے کے بعد وہ نہیں مل پائے گی. روزہ باقی رہ جائے گا کیونکہ روز بتلانے روزہ میں سے یہ چیزیں نہیں ہیں, لیکن روزے کا مقصد یہی تھا کہ بھائی آپ اپنے پروردگار کے قریب ہوں, آپ ان کمالات کو حاصل کریں جو کہ آپ کی انسان کے لیے پرور. لیکن وہی شخص اگر وہ بھوکا پیاسا وہ یہ بالکل ہے کہ جیسے بھوکا پیاسا ہے بھوکا پیاسا ہے اس کا ثواب اس کو مل رہا ہے, لیکن وہ جو چیز اس کو ملنی چاہیے تھی اس کی روح کو وہ اس نے محروم کر دی اپنے والدین کی نافرمانی کر.
گویا وہ برکات جو روزے میں انسان کو خداوند تعالیٰ دینا چاہتا ہے وہ نافرمانی ہے والدین کی وجہ سے وہ بچوں کو نہیں ملیں گی. بہرحال روزہ رہے گا یہی آپ نے میرا خیال.
روزہ باطل نہیں ہوگا, روزہ رہے گا. یعنی کہ ظاہر روزہ آپ کو پتا ہے کہ روزہ باطل نہیں ہوگا. روزے سے نماز جو ہے وہ بہت ساری چیزوں میں سے اپنے ثواب کو کم کر دیتی ہے لیکن باطل نہیں ہوتی ہے. اسی طرح روزہ روزہ رہے گا, روزے کی قضا نہیں ہے, روزے کا کفارہ نہیں ہوگا, لیکن وہ جو اصل برکات تھی روزے کی وجہ سے وہ اس سے محروم رہ جائے گا. ظاہر ہے مطلب وہ شخص سمجھ ہی نہیں پایا کہ میں روزہ رکھ کے آ رہا ہوں, وہ سمجھ ہی نہیں پایا کہ والدین میرے لیے کیا مقام رکھتے ہیں اور پروردگار نے ان کو کس طرح میرے لیے قلب کیا ہے کہ ماں کے کون قدموں تلے جنت ہے. اور ماں باپ کے یعنی باپ جب داخل ہو تو انسان کھڑا ہو جائے اپنی جگہ سے, یہ سب احترامات ہیں. لیکن جب وہ اپنے خالق کو نہیں سمجھ پایا اس کی مخلوق کو کیسے سمجھے گا؟
سبحان اللہ
سبحان اللہ, بہت خوبصورت. اب میں کال نہیں پڑھ رہی, میں آپ سے سوال ہی کر رہی ہوں. جیسے آپ نے فرمایا کہ بہت سے ایسے کام ہیں جس سے ہمارا روزہ ہمیں, جیسے آپ نے فرمایا کہ اگر نافرمانی کی جائے تو روزہ باطل ہونے کا ڈر ہوتا ہے یا مکروہ جو بھی ہے, تو اور کوئی ایسے کام آغا صاحب جس سے ہم اپنے روزے کو بچا سکیں؟
دیکھیں چیزیں جو کہ مطلوب یا ریکوائرڈ نہیں ہیں.
جی
یعنی خاص طور پر بہت ساری چیزیں ہم عام زندگی کے اندر کرتے ہیں, دنیا کی مشغولیت ہے, دنیا کی گفتگو ہے. ایسا نہیں کہ جو واجب کام ہے, جاب ہے, بزنس ہے, پڑھائی ہے, ایجوکیشن ہے, نہیں. یہ تو ساری چیزیں ہماری لائف میں ضروری ہیں کیونکہ ہم اس کے ذریعے سے آگے بڑھ رہے ہیں اور حلال طریقے سے روز کما رہے ہیں. مگر نہیں, بہت ساری فضولیات ہیں انسان بعض اوقات انسان کی زندگی کے اندر. اس میں انسان جو ہے وہ کسی کو خدا نخواستہ طنز کرتا ہے, کسی کے اوپر مذاق اڑاتا ہے, کسی کو بعض اوقات ٹیز کرتا ہے, اس طرح کی چیزیں ہیں. اور بہت ساری ایسی چیزیں ہیں جس کی انسان کی ضرورت نہیں ہے. ٹی وی کے مختلف پروگرام ہیں, اس طرح तो इनसे थोड़ा सा अपने आप को किनार पर लेकर आए, थोड़ा सा कुछ कदम अपने आप को इन चीजों से थोड़ा दूर लेकर आए, तो खुद ब खुद बचना शुरू हो जाएगा। वरना अगर अपने आप को उसी गफलत के दाम में रखेगा तो कोई वईद नहीं है कि इंसान से कोई गलती कोताही हो जाएगी जो उसको उसके असल हदफ से दूर कर दे।
अच्छा, तो गोया मैं अगर इजाजत है तो मैं ये पूछता चलूँ कि अगर कोई टीवी देख रहा है दौरान रोज़ा, और फ़र्ज कर लेते हैं कि मिसाल के तौर पे फुटबॉल मैच देख रहा है, तो उसका रोज़ा बातिल तो नहीं होगा, लेकिन फिर वही बात हो जाएगी कि वो सवाब शायद कम हो जाए? ये मैं पूछ रहा हूँ, सवाल कह नहीं रहा हूँ।
रोज़ा तो बातिल नहीं है, लेकिन ये है कि आया वो मैच जो देख रहा है, जैसे बाज़ औक़ात हम बच्चों से बात करते हैं, जवानों से, जी वो रोज़ा रखा तो शाम को सारी रात क्रिकेट खेलना है और सुबह यूँ जाना है, और उसके बाद जो है वो फिर वीडियो गेम्स खेलने शुरू कर देने हैं, फिर फुटबॉल खेलने जाना है, फिर सोना है, फिर उठना है, फिर शाम को दोबारा क्रिकेट है। तो यहाँ पर सवाल ये है कि आया सारा दिन सिर्फ यही है, या कुरान भी है, या दुआ भी है, या कुछ और भी है? अगर तो एक शख्स जो है वो सारे काम अंजाम देता है, दुआ भी पढ़ता है, कुरान भी पढ़ता है, बाकी काम, और फिर अगर थोड़ा बहुत एंटरटेन के लिए टीवी पर थोड़ा बहुत अगर कोई चीज़ देख लेता है, वो भी जायज़, ना कि ना जायज़ या हराम, तो फिर ऐसा कोई प्रॉब्लम नहीं है उसकी, जैसे कि एक दूसरे शख्स के साथ होगी कि जो सिर्फ अपने वक्त को गुजारने के लिए ये काम करता हो। यहाँ पर ये बहुत मुहिम है कि ये शख्स जो ये काम कर रहा है, ये वक्त को गुजारने के लिए कर रहा है या नहीं, बहरहाल अपनी रूटीन के अंदर उसकी आदत। बहुत सारे लोग माह मुबारक में बहुत सारा ऐसा काम करते हैं जो ज़ाहिर हराम नहीं है, लेकिन वक्त गुजारने के लिए खूब। तो यही समझता है कि हम वही वाली बात है कि हम अपने भूख प्यास के टाइम पीरियड को किल करना चाहते हैं जस्ट, और कुछ नहीं है।
जबकि हम यहाँ टाइम बहुत लंबा है,
तो आप भी कर सकते थे, कोई और काम भी कर सकते थे, लेकिन ये कि ये अच्छा, ये सारी चीजें मुकल्लिफ जो करने वाला है ये वो खुद ज्यादा बेहतर डिफाइन कर सकता है बजाय मेरे और आप। मतलब हो सकता है मैं घर में दाखिल हूँ, बच्चा कुछ ही देख रहा हो, तो मैं एकदम बोलूँ ये क्या कर रहे हैं क्या, जबकि मैंने ये नहीं देखा कि शायद सारा दिन वो कुरान भी पढ़ता है, नमाज भी पढ़ता है, और बाकी काम भी अंजाम दे रहा है, शायद अभी थोड़ी देर के लिए उसने अपने आप को। तो यकीनन वो शख्स खुद ज्यादा बेहतर जानता है अपने लिए कि वो इस अमल को क्यों अंजाम दे रहा है।
बिल्कुल बिल्कुल, बहुत शुक्रिया आगा साहब। आज का प्रोग्राम खुदा से इस माह रमज़ानुल मुबारक में किस तरह से राबता कायम करना है और उसको फिर जारी भी रखना है, कोई भी एक ऐसा काम माह रमज़ानुल मुबारक में अपनी तरबियत में हम अच्छा शामिल करें तो उसको साथ लेकर चलना है, तो मैं चाहूँगी कि मैसेज दीजिए हमें प्लीज़।
जी देखिए, बात ये है कि इंसान खुद खासतौर पर जवान जो है उसको खुद ये अपने लिए इस चीज़ को डिफाइन करना है कि मैं इस महीने में ये जो रोज़े रख रहा हूँ इसका मकसद क्या है। अगर इसका मकसद परवरदिगार के करीब होना है और परवरदिगार से रابطہ पैदा करना है, तो खुद ब खुद परवरदिगार उसके लिए वो चीज़ें मुहैया करेगा। लेकिन अगर एक शख्स के लिए उसका विजन ही क्लियर नहीं, इस महीने का मकसद ही क्लियर नहीं, तो उसे चाहिए कि वो रीडिफाइन करे, रीथिंक करे, डिस्कस करे और अपने लिए मकसद को डिफाइन करे। अगर उसका मकसद डिफाइन नहीं होगा तो एट द एंड ऑफ द मंथ वो कहीं पर भी नहीं पहुंच पाएगा। बस आज का यही कहना।
बहुत शुक्रिया आगा साहब, आप कुछ और अगर पूछना चाहें।
इंशाल्लाह बाकी बातें कल इंशाल्लाह करेंगे,
जुमे को अब हमारे साथ होंगे।
अच्छा, जुमे को इंशाल्लाह,
वेडनेसडे को इंशाल्लाह,
वेडनेसडे,
अच्छा फ्राइडे नहीं,
वेडनेसडे
नहीं, फ्राइडे तो है बट रमजान में, क्योंकि बहरहाल आप लोगों ने कहा था रोज आए, तो रोज जरा सख्त इसलिए है क्योंकि यहाँ पर लेक्चर ज्यादा है।
ठीक है,
तो रोज नहीं, तो मैं 3 days a week इंशाल्लाह।
इंशाल्लाह बहुत शुक्रिया आगा साहब, फिर वेडनेसडे को आपसे मुलाकात होगी। बहुत शुक्रिया, दुआ में शामिल हाल रखेगा, और हमारी बहुत सी दुआएं अपनी उस पाकिस्तान कौम के लिए जो इस वक्त माह रमज़ान मुबारक में अपने उन हुक्मरानों को भी बर्दाश्त कर रहे हैं।
जी हाँ, बस दुआ करें परवरदिगार हमें हर मुश्किलात से ज़ाहिरी और बातिनी सबसे जो है वो निजात दे।
आप भी खुदा हाफिज़ करें।
आगा साहब बहुत बहुत शुक्रिया, और हम दुआ ये कर रहे हैं इसलिए कि जो आपने हम तक इल्म पहुँचाया और जो हमारी एक तरह से हमें राह, बेहतर राह दिखाई है, उसके लिए परवरदिगार आपको चार दे मासूमीन के सदक़े में بہترین دنیا اور آخرت میں کامیابی عطا کرے.
الہی امین. الہی امین. پروردگار ہم سب کو جو ہے وہ صراط مستقیم پر چلنے کی اور اس پر قائم رہنے کی توفیق عطا.
الہی امین.
الہی امین. بہت شکریہ آغا صاحب. والا آپ کو سلامت رکھے. اور ہم اجازت چاہیں گے اب آغا صاحب سے انشاءاللہ, اور جیسے انہوں نے فرمایا انشاءاللہ وینزڈے کو دوبارہ ہمارے اور آپ کے لیے بہت خوبصورت گفتگو, ہمیشہ کی طرح بہت خوبصورت, جس میں ہمیں بہت کچھ سیکھنے سمجھنے کو اور احساس کرنے کو ملتا ہے. اور میں چاہوں گی ہم پروگرام کو آگے لے کے چلیں, اور آپ بتائیے.
نہیں تو ویسے ہی ہم کرتے ہیں کہ آج کی دعا کا انگلش,
جی جی
انگلش ٹرانسلیشن,
جی جی جی,
اور اس کے بعد ہمارے ساتھ نعت خواہ منقبت خواہ ہوں گے, اور پھر وہی انشاءاللہ مولانا ہوں گے. تو ڈیئر ویورس, آئی مسٹ ٹیل یو دیٹ ٹرانسلیشن از ناٹ این اوتھینٹک تھنگ. یو مسٹ ریسائٹ دس ان عربک. دس از اونلی ٹو میک یو انڈرسٹینڈ دی کلوزسٹ میننگ آف دی ایکچوئل ورژن ان عربک. سو دعا سپلیکیشن فار دی فورتھ رمضان از, اللہ آن دس ڈے اسٹرینتھن می ان کیرینگ آؤٹ یور کمانڈس, لیٹ می ٹیسٹ دی سویٹنس آف یور ریمبرنس, گرانٹ می تھرو یور گریشیسنس دیٹ آئی گیو تھینکس ٹو یو, پروٹیکٹ می ود یور پروٹیکشن اینڈ کور, او دا موسٹ ڈسرننگ آف دوز ہو سی. اللہم صلی علی محمد و آل محمد فرجہم.
بہت شکریہ, بہت خوبصورت,
ماشاء اللہ سے بہترین پروگرام چل رہا ہے. اور ہماری خواہر جو ہیں ہونا بھی چاہیے, کیونکہ آپ کر رہی ہیں, اور میں جو جتنے آپ کے اس پروگرام دیکھتا ہوں اس میں میں تو یہ سوچتا ہوں کہ آپ کسی کو دوسرے کو لائن پہ لیتی ہی کیوں ہیں. ماشاء اللہ اتنا مٹیریل آپ کے پاس ہے. اب آپ معلوم کریں کنٹرول روم سے کہ اگر ہمارے ساتھ منقبت خواہ,
اگر میں کنٹرول روم سے ہم چند منٹ کی بریک لینا چاہیں گے, اور اس کے بعد انشاءاللہ ہم اس پروگرام کو کنٹینیو کریں گے آپ کے ساتھ منقبت خواہ کے ساتھ, اور میں بھی کچھ اور دیر آپ کے ساتھ ہوں گی, لیکن ایک چھوٹا سا بریک, بریک کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا, کال لائنز بھی انشاءاللہ اس کے بعد اوپن ہو جائیں گی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام علیکم ناظرین. وقفے کے بعد پروگرام ماہ رمضان ماہ تربیت, ہم اور ہماری بہن فرح کاظمی صاحب دوبارہ پروگرام میں حاضر ہیں, اور میں سمجھتا ہوں کہ اب سے لے کے اور پروگرام کے آخر تک, چونکہ مسلسل میں ہی بولوں گا اور میری عادت ہے زیادہ بولنے کی, تو
مولا آپ کو سلامت رکھے, اور آپ اسی طرح ذکر پروردگار ذکر عائمہ کرتے رہیے انشاءاللہ صحیح زندگی. بہت شکریہ. میں یہاں آپ سے اجازت چاہوں گی, کیونکہ ابھی ماشاءاللہ ہمارے پاس منقبت خواہ اور عالم دین آئیں گے, جو آپ کے لیے بہت خوبصورت گفتگو, بہت خوبصورت کلام میں بھی سنوں گی انشاءاللہ, لیکن آف ایئر جا کر. تو مجھے دعاؤں میں شامل حال رکھے گا انشاءاللہ. میرے لیے بھی دعا کیجیے گا کہ اس ماہ رمضان المبارک سے میں بھی پروردگار کی طرف سے وہ فضیلتیں, رحمتیں, برکتیں حاصل کرنے میں بہت حد تک کامیاب ہو جاؤں. دعاؤں میں شامل حال رکھے گا انشاءاللہ. کل دوبارہ آپ کے ساتھ اسی پروگرام میں حاضر ہوں گی. تب تک کے لیے والسلام علیکم ورحمۃ اللہ وبرکاتہ میری طرف سے اور آپ کے پاس.
بہت شکریہ آپ کا. اور ناظرین مجھے معلوم ہے کہ آپ اب سے لے کے اور پروگرام کے آخر تک ہماری بہن کی کمی محسوس کریں گے, کیونکہ کرنی بھی چاہیے اتنی معتبر, اور جیسے کہ میں نے پہلے دن بھی کہا تھا, اور پریزنٹر اور اینکر ہیں. لیکن بہرحال چونکہ یہاں سے جیسے میں نے کہا کہ سارا مجھے ہی بولنا ہے زیادہ, تو یہ بیٹھ کے سارے پروگرام کو سنیں گی اور پھر میری بات میں اصلاح بھی کر دیں گی. ناظرین اب ہمارے ساتھ ایک بہترین منقبت خواہ, بلکہ یوں کہوں کہ ایک وہ شاعر جس نے بچپن سے شاعری شروع کی, اردو کے بہترین منقبت خواہ بھی ہیں, شاعر بھی ہیں, اور انہی نے ابوظہبی, کویت, دبئی اور شارجہ ان ساری جگہوں پہ محافل پڑھی ہیں. اور ان کا ابھی اس سال کا 2015 کا جو قصیدے اور منقبتوں کا والیوم ہے وہ آیا ہے مدحت کے نام سے, اور وہ یوٹیوب پہ آپ دیکھ سکتے ہیں. جناب وسیم عباس امروی صاحب بہت سارے ڈفرینٹ چینلز پہ یہ پروگرام کرتے رہتے ہیں, آج میری درخواست پر یہ اس پروگرام میں شامل ہو رہے ہیں. ہم ان کی خدمت میں اگر وہ لائن پر ہیں تو ان کو سلام کرتے ہیں. السلام علیکم وسیم عباس امروی صاحب، کیسے مزاج ہیں؟
جی وعلیکم السلام ورحمۃ اللہ، الحمدللہ رب العالمین. آپ کی دعا،
آپ کو رمضان الکریم کی بہت بہت مبارکباد.
جی آپ کو بھی بہت بہت مبارک.
وسیم بھائی آپ کا بہت بہت شکریہ کہ اب مجھے معلوم ہے کہ وہاں پہ تقریباً افطار کا وقت ہو گیا ہوگا یا ہونے والا ہوگا، لیکن میں آپ
افطار کا وقت
بس آپ کھجور کھا لیجیے گا بیچ میں جب ہم بات کریں گے، اور باقی پھر آپ یہ ڈیوٹی دیجیے. میں بہت ہی بغیر کسی
بلکہ میں آپ کا بھی بہت شکر گزار ہوں، اہل بیت ٹی وی کا بہت شکر گزار ہوں کہ آپ نے مجھے مدعو کیا اور بہرحال موقع فراہم کیا کہ آپ کے ساتھ میں آن لائن ہو سکوں.
جی تو وسیم بھائی آپ کی اس یہ جو 2050 کی البم ہے مدحت، اس میں جو ہے کرم کی ایک نظر پروردگارہ، ایک تو وہ کلام میں آپ سے مجھے میسج ملا ہے وہی میں آپ کی خدمت میں پیش کر رہا ہوں کہ یہ کلام آپ سے سننے کے لیے.
جی بہتر ہے، میں حاضر کرتا ہوں. یہ مناجاتی کلام ہے اور کافی مطلب مقبول ہوا ہے، اور میں آپ کے حکم کی تعمیل میں حاضر کرتا ہوں.
شکریہ. بسم اللہ.
کرم کی ایک نظر پروردگارا، کرم کی ایک نظر پروردگارا، تو ہی مالک تو ہی خالق ہمارا. کرم کی ایک نظر پروردگارا، کرم کی ایک نظر پروردگارا، تو ہی مالک تو ہی خالق ہمارا. کرم کی ایک نظر پروردگارا، آیا ہے تجھ پہ باطن ہو کے ظاہر، آیا ہے تجھ پہ باطن ہو کے ظاہر. تو ہی مختار کل ہے، تو ہی قادر، تو ہی مختار کل ہے، تو ہی قادر. کرم کی ایک نظر پروردگارا،
سبحان اللہ.
شرف ہم خاک زادوں کا بڑھا دے، شرف ہم خاک زادوں کا بڑھا دے. شعور پیروی مصطفیٰ دے، شعور پیروی مصطفیٰ دے. کرم کی ایک نظر پروردگارا،
جزاک اللہ.
میرے مولا ایسا کر استقامت، میرے مولا ایسا کر استقامت. علی کا صبر زہرا کی قناعت، علی کا صبر زہرا کی قناعت. کرم کی ایک نظر پروردگارا، حسن کی آشتی کا راستہ دے، حسن کی آشتی کا راستہ دے. حسین ابن علی کا حوصلہ دے، حسین ابن علی کا حوصلہ دے. کرم کی ایک نظر پروردگارا،
الہی
رحمت ہم کو رحمت ہم کو روتا نا. شعور بندگی سجاد جیسا، شعور بندگی سجاد جیسا. کرم کی की एक नजर परवरदिगारा खुदाया इल्म बातिर का अता कर खुदाया इल्म बातिर का अता कर सदाकत का मिले जाफर से जौहर सदाकत का मिले जाफर से जौहर करम की एक नजर परवरदिगारा तहम्मुल मूसिया का जिम का देना तहम्मुल मूसिया का जिम का देना के सीखे जब्त से हम काम लेना के सीखे जब्त से हम काम लेना करम की एक नजर परवरदिगारा रहे हम भी रज़ा पर तेरी राजी रहे हम भी रज़ा पर तेरी राजी इलाही कर अता सीरत रज़ा की इलाही कर अता सीरत रज़ा की करम की एक नजर परवरदिगारा रहे तकवा निगाहों में तकी का रहे तकवा निगाहों में तकी का उजाला दिल में किरदार नकी का उजाला दिल में किरदार नकी का करम की एक नजर परवरदिगारा सरापा अकरी की शान हो हम सरापा अकरी की शान हो हम तेरे इस्लाम की पहचान हो हम
सुभान अल्लाह
तेरे इस्लाम की पहचान हो हम करम की एक नजर परवरदिगारा इमामे असर जब तशरीफ लाए इमामे असर जब तशरीफ लाए सिपाही अपने लश्कर का बनाए सिपाही अपने लश्कर का बनाए करम की एक नजर परवरदिगारा तेरा दारे अमानत को उठाए तेरा दारे अमानत को उठाए तेरी मखलूक के हम काम आए
सुभान अल्लाह
तेरी मखलूक के हम काम आए करम की एक नजर परवरदिगारा तू ही मालिक तू ही खालिक हमारा करम की एक नजर परवरदिगारा
सुभान अल्लाह सुभान अल्लाह इलाही आमीन जज़ाक अल्लाह क्या नाज़रीन मैं ये भी बताता चलूँ कि जिस सरज़मीन से हमारे वसीम अब्बास साहब का ताल्लुक़ है वो है सादात अमरोहा और ये नकवी सादात और ज़ाहिर है फिर इनके पास तो शायरी और अदब निखार के साथ होना ही चाहिए था और आपने वो मुलाहिज़ा किया एक और बात बताता चलूँ कि हिंदुस्तान के सबसे कमसिन तरीन साहबजादे जो हैं वो इनके हैं मोहम्मद अब्बास नकवी जिन्होंने अपना ऑडियो और सीडी रिकॉर्ड करवाई है और वो सबसे कम उम्र हैं तो ये भी एक इनके पास खासा है इनका और अब मैं वसीम भाई आपसे दरख्वास्त करूँगा कि दूसरी आपसे दरख्वास्त ये है कि पंजतन के दर पे कैसे सर झुकाना छोड़ दूँ ये भी आपका इसी 2015 की एल्बम मिदहत का कलाम है जी, अगर आता हो।
जी मैं तमिल लोक में हाजिर करता हूँ बिल्कुल। पंज तन के दर पर कैसे सर झुकाना छोड़ दूं, पंज तन के दर पर कैसे सर झुकाना छोड़ दूं, हो मुखालिफ गर जमाना, हो मुखालिफ गर जमाना, तो जमाना
भाई क्या
छोड़ दूं,
वाह 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 वाह,
बन के दर पर कैसे सर झुकाना छोड़ दूं, बन जे तन के दर पर कैसे सर झुकाना छोड़ दूं, इश्क आला मुस्तफा ने मेरा दामन भर दिया, इश्क आला मुस्तफा ने मेरा दामन भर दिया, मैं तो लुट जाऊंगा कैसे, मैं तो लुट जाऊंगा कैसे, ये खजाना छोड़ दूं, बंज बन के दर पर कैसे सर झुकाना छोड़ दूं, पंज तन के दर पर कैसे सर झुकाना छोड़ दूं, छोड़ कर है दर का दामन किसे मांगूं आसरा, छोड़ कर है दर का दामन किसे मांगूं आसरा, ठोकरे खाऊं जो इनका, ठोकरे खाऊं जो इनका, आस्ताना छोड़ दूं,
सुभान अल्लाह सुभान अल्लाह,
बंदे तन के दर पर कैसे सर झुकाना छोड़ दूं, पंजे तन के दर पर कैसे सर झुकाना छोड़ दूं, भूल जाऊं मैं अली असगर की जुर्रत किस तरह, भूल जाऊं मैं अली असगर की जुर्रत किस तरह, हुरमलाए वक्त पर क्यों, हुरमलाए वक्त पर क्यों मुस्कुराना,
भाई क्या कहने, सुभान अल्लाह सुभान अल्लाह, जजाक अल्लाह,
बहुत बहुत
बहुत उम्दा ख्याल, वाह 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 वाह,
बेहतरीन शुक्रिया, जजाक अल्लाह, इन्हें हुरमलाए वक्त पर क्यों, पर क्यों मुस्कुराना छोड़ दूं, पंजे तन के दर पर कैसे सर झुकाना छोड़ दूं, और ये शेर बताओ एक खास आपकी और नाजरीन की खिदमत में,
अता की अता की,
आग ने ये दुश्मन शब्बीर के दिल से कहा, ये दुश्मन शब्बीर के दिल से कहा, राख हो जाऊंगी गई, राख हो जाऊंगी गई, तुझको जलाना छोड़ दूं, पंजे तन के दर पर कैसे सर झुकाना छोड़ दूं, दिल धड़कता है मेरे सीने में पत्थर तो नहीं, दिल धड़
लगता है मेरे सीने में पत्थर तो नहीं, कैसे मजलूमों पर मैं कैसे मजलूमों पर मैं आंसू बहाना छोड़ दूँ, पंजे तन के दर पर कैसे सर झुकाना छोड़ दूँ। अब मख्ता हाजिर करता हूँ,
समझ
जाऊंगा कि हर तरफ से ध्यान लगा लटकम, हर तरफ से घेर करे बात वसीम, घर में घर अपने घर में घर अपने अजा खाना सजाना।
सुभान अल्लाह सुभान सुभान
के
दर पकैसे सर झुकाना। मक्ता दोबारा तो कीजिएगा जनाब, मक्ता दोबारा तो
हाजिर करता
हूँ। हर तरफ से हर तरफ से घेर लेगा करे बात वसीम, घर में घर अपने घर में घर अपने अजा खाना सजाना छोड़ दूँ, पंजे तन के दर पर कैसे सर झुकाना छोड़ दूँ, हो मुखालिफ गर जमाना हो मुखालिफ गर जमाना तो जमाना छोड़ दूँ, पंजे तन के दर पर कैसे सर झुकाना छोड़ दूँ, या मुहम्मद या अली या फातिमा या हसन या हुसैन, या मुहम्मद या अली या फातिमा या हसन या हुसैन।
जज़ाकल्लाह वसीम अब्बास साहब, नकवी साहब, आपने बेहतरीन कलाम पेश किया और इस कलाम का मतलब और मख्ता इतना ज़बरदस्त मुझे लगा कि मैं ये कहने पे मजबूर हूँ कि ऐसे होते हैं मौला के शायर। क्या कहने आपके अकीदे के और क्या कहने आपकी फ़िक्र के, मौला आपको सलामत रखे, आबाद रखें और आप इसी तरह ज़िक्र मोहम्मद वाले मोहम्मद करते रहें और दुनिया और आख़रत में तरक्की पाएँ और कामयाबियाँ पाएँ। नाज़रीन, ये थे हमारे दरमियान हिंदुस्तान से जनाब वसीम अब्बास अमरोही नकवी, जो के शायर भी और ख़ुद बेहतरीन लहन के मालिक, और इन्होंने आपके सामने कलाम पेश किया। और इंशाल्लाह रमज़ान माह तरबियत प्रोग्राम आप अलीबैट टीवी लंदन स्टूडियो नेटवर्क से देख रहे हैं, और ज़ाहिर है जब इसमें माह तरबियत का लफ्ज़ लगा हुआ है तो कुछ ना कुछ बातें ऐसी कर दी जाएं जो हमारे बच्चों के लिए तरबियत का बायस बने। तो मैंने इंग्लिश में आपको दुआ का ट्रांसलेशन फोर्थ डे ऑफ रमज़ान सुनाया और अब मैं उर्दू में पेश कर रहा हूँ, और इंशाल्लाह अब से थोड़ी देर बाद हमारे साथ कोई और मेहमान होंगे और आप उनसे भी इंशाल्लाह इस्तेफादा करेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। ऐ अल्लाह, आज के दिन मुझे कुव्वत दे कि तेरे हुक्म की तामील करूं, इसमें मुझे अपने ज़िक्र की मिठास का मज़ा अता कर, आज के दिन अपने करम से मुझे अपना शुक्र अदा करने की तौफीक दे, मुझे अपनी निगहदारी और पर्दा पोशी की हिफाजत में रख, ऐ देखने वालों में ज़्यादा देखने वाले। मैं फिर ये बात कह दूँ, मैंने इंग्लिश में भी कही थी कि ये तर्जुमा करीब तरीन है, لیکن اصل تو عربی عبارت ہی پڑھنی ہے اور اسی کو اسی سے یعنی زیادہ ثواب بھی ملتا ہے. لیکن بہرحال اگر کسی کو عربی نہیں آتی اور وہ ترجمہ اگر کرتا پڑھ رہا ہے اور ترجمے سے دعا مانگ رہا ہے تو اس کے لیے یہ ترجمے پیش کیے گئے. ماہ رمضان ماہ مبارک, اور انشاءاللہ جیسا کہ آپ جانتے ہیں کہ ہمارے ساتھ اس پروگرام کے فارمیٹ میں کچھ منقبت خواہ, کچھ شعراء کرام اور علماء دین بھی اس میں شامل ہوتے ہیں, اور اس پروگرام میں آپ کے دوران پروگرام اگر کوئی سوال ہوتا ہے تو وہ ہم اپنے آخری سیگمنٹ میں جس میں مولانا عالم دین ہوتے ہیں ان کے سامنے وہ آپ کا سوال رکھتے ہیں اور ان کا جواب آپ تک پہنچتا ہے. تو ہمارے ساتھ ہے عالمی شہرت یافتہ نوح خان منقبت خان جناب سبیب آبدی صاحب, آئیے ان کی خدمت میں سلام پیش کرتے ہیں اور ماہ رمضان کی مبارکباد اپنی طرف سے اور آپ کی طرف سے پیش کرتے ہیں. السلام علیکم سبیب آبدی صاحب.
وعلیکم السلام حاکم بھائی, کیسے ہیں؟
الحمدللہ, آپ کی دعا ہے اور آپ کو ماہ رمضان کی بہت بہت مبارک ہو.
خیر مبارک سرکار, آپ کو بھی بہت بہت مبارکباد ہو, اور جو یہ پروگرام دیکھ رہے ہیں مومنین, تمام مومنین کو بھی بہت مبارک ہو.
خیر مبارک. اور یہ کہ ظاہر ہے کہ جس طرح کا رمضان آپ کی طرف آج کل چل رہا ہے تو واقعاً اس دفعہ لگ رہا ہے کہ آپ لوگ روزے رکھ رہے ہیں.
سرکار بالکل ایسا ہی ہے, اور کراچی میں تو اسپتالوں میں ایمرجنسی نافذ ہو چکی ہے.
جی تو صبیہ, آپ چونکہ مقروض ہیں پچھلے پروگرام میں منقبت کے, تو منقبت قصیدہ نعت ہم جو بھی ہے وہ آپ کی چوائس پہ میں چھوڑتا ہوں.
جی بالکل بالکل سرکار, میں بالکل قرض دار ہوں اور یہ قرض جو ہے بالکل پورا کروں گا, اور آج کی بھی شمولیت اپنی جو ہے وہ اس کو بھی بہرحال
انشاءاللہ
اس کا بھی پورا ادا کروں گا. تو ایک نعت کے چند اشعار اور اس کے بعد ایک منقبت کے چند اشعار پیش کر کے آپ سے زیادہ چاہوں گا.
ضرور.
پر محمد و آل محمد بلندتر سلوات,
اللہم صلی علی محمد و آل محمد وعجل فرجہم.
میر تکلم صاحب کی لکھی ہوئی نا آپ کی چند اشعار پیش کر رہا ہوں.
عطا
اس کے رستے کے سبھی ذرے منور دیکھے, او کے رستے کے سبھی ذرے منور دیکھے, چہرے کی طرف چاند بکھر کر دیکھے.
سبحان اللہ,
تم ہو محبوب خدا شاہ مدینہ, تم ہو تم ہو محبوب خدا شاہ مدینہ, تم ہو جس میں ہمت ہے تمہیں آنکھ اٹھا کر دیکھے.
سبحان اللہ سبحان اللہ,
اور مطلب جنت ہے راستے.
جی تو
اے سبیب جو بڑی نعت تکلم کی لکھی, اے سبیب جو بڑی نعت تکلم کی لکھی, تازہ لہجے میں موانہ کے سمندر دیکھے, اس کے رستے
سبحان اللہ سبحان اللہ جزاک اللہ جزاک اللہ اللہ صلی اللہ علیہ وسلم.
یہ کل جو کل کا جو سر تھا وہ میں نے
میرا خیال ہے وہی جو ٹیکنیکل پرابلم کی لائن ڈراپ ہوئی ہے. ناظرین ماہ رمضان ماہ تربیت, اور جیسا کہ میں نے آپ سے تھوڑی دیر پہلے عرض کی کہ ہماری گفتگو تو صرف ہماری قوم کے بچوں سے ہے, اور جو اس میں علمی اور عالمانہ گفتگو ہے وہ آپ ہمارے علماء کرام سے ہمارے چینل سے سنتے رہتے ہیں چھوٹے چھوٹے بچوں کے لیے, تاکہ ان کی توجہ ہو جائے اور وہ بعد میں علماء کرام کی بات کو سمجھنے میں ان کو آسانی ہو. گرمیوں کے روزے کی فضیلت کے بارے میں حضرت امام جعفر صادق علیہ السلام کا فرمان کہ جو شخص گرمی میں روزے رکھے اور وہ پیاسا ہو تو خدا 1000 فرشتوں کو حکم دیتا کہ اس شخص کے چہرے کو مس کرو اور اسے بشارت دے دو یہاں تک کہ وہ افطار کرے, اور اللہ فرماتا ہے کہ تیری خوشبو اور تیری روح بھی پاک ہو گئی ہے, اور ملائکہ گواہ رہنا میں نے اس بندے کو بخش دیا. امالی شیخ صدوق جلد نمبر 2 پیج نمبر 519. روزہ دراصل جو ہمارے علماء کرام کی تعلیمات ہیں جو انہوں نے محمد و آل محمد سے یعنی نسل در نسل سینہ بسینہ ہمارے بزرگ علماء سے چلتی ہوئی آج کے علماء تک پہنچی ہیں, ان تعلیمات میں محمد و آل محمد کی تعلیمات میں روزہ صرف بھوکا یا پیاسا رہنے کا نام نہیں ہے. روزے کا اصل مقصد, سب سے اہم مقصد اطاعت خداوندی ہے. اطاعت خداوندی ہی میں ہم بھوکے بھی رہتے ہیں پیاسے بھی رہتے ہیں, مگر ایسا نہ ہو کہ ہم بھوکے رہیں پیاسے رہیں اور نماز سے غافل ہو جائیں, مگر ایسا نہ ہو کہ ہم بھوکے رہیں پیاسے رہیں اور تلاوت قرآن نہ کر سکیں, مگر روزے میں ایسا نہ ہو کہ ہم بھوکے رہیں پیاسے رہیں اور غیبت کریں, ایسا نہ ہو کہ ہم دل میں کسی کے لیے نفاق رکھتے ہوں, کیونکہ ویسے بھی روزہ تو مومن پہ واجب ہے, ایسا نہ ہو کہ ہم کذب جھوٹ سے کام لے رہے ہوں اور پھر وہ بھوک پیاس رہ جائے صرف. تو اس روزہ صرف بھوک اور پیاس کا نام نہیں ہے, دراصل روزہ بھی نماز کی طرح اللہ کے قریب ہونے کا نام ہے. ہمارا دوبارہ رابطہ ہو گیا ہے جناب صبیہ بابجی سے. السلام علیکم.
وعلیکم السلام. بڑی معذرت چاہوں گا.
نہیں کوئی وہ کوئی مسئلہ نہیں. تو صبیہ, اس سے پہلے کہ آپ اپنا دوسرا کلام پیش کریں, مجھ سے کئی بار لوگوں نے ایک سوال کیا اور میں نے ہر بار سوچا اور بھول جاتا ہوں, لیکن اس وقت یاد آ گیا. تو میں چاہتا ہوں کہ آپ کے ہی زبانی لوگوں کو پتہ چلے کہ صبیب کے معنی کیا ہیں.
جی جی, صبیب کے معنی جو ہیں وہ ایک معنی جو ہیں وہ یہ ہیں کہ تلوار کی تیز دھار.
اچھا,
اور دوسرے معنی ہیں شہد کا قطرہ.
آپ دونوں ہی معنی میں آتے ہیں, سبحان اللہ.
لیکن یہ نام جو ہے وہ ضرورت کے مطابق جب جہاں چاہتا ہوں.
جی ہاں, دشمنوں کے لیے صبیہ تلوار والی ہے نا, اور دوستوں کے لیے یعنی مجھ جیسوں کے لیے شہد والی بات. کیا بات ہے, سبحان اللہ.
بالکل ایسا ہی ہے, بالکل.
آپ کلام پیش کریے گا. بسم اللہ.
جی میں بالکل پیش کرتا ہوں. بر محمد وعلی محمد بلند تر صلی
اللہ. اللہم صلی علی محمد وعلی محمد.
منقبت کی
سمجھا. جی عطا کی عطا کریں.
بزم میں نے جب سجائی فاطمہ کے نام پر, بزم میں نے جب سجائی فاطمہ کے نام پر, مل گئی مجھ کو خدائی فاطمہ کے نام پر. بزم میں نے جب سجائی فاطمہ کے نام پر قبر میں مولا آرام سے سوتا رہا قبر میں مولا آرام سے سوتا رہا موت نے لوری سنائی فاطمہ کے نام پر بزم نے جب سجائی فاطمہ کے نام پر ہم تو کیا ہیں انبیاء نے اور خود اسلام نے ہم تو کیا ہیں انبیاء اور خود اسلام اپنی قسمت آزمائی فاطمہ کے نام پر جب سجائی
فاطمہ
کے نام پر
اور اصل منظور شیر بیچ کر رہا ہوں دیکھیے گا حسین بھائی یہ
کاش دیں حضرت عباس تیرے ہاتھ کو کاٹ دیں گے حضرت عباس تیرے ہاتھ کو تو نے گئی انگلی اٹھائی فاطمہ کے نام پر
سبحان اللہ سبحان اللہ جزاک اللہ
بس میں نے جب سجائی فاطمہ کے نام پر اور عظمت بڑھ کر سلامی دیتی ہے فضا تم نے سب دولت لٹائی فاطمہ کے نام پر بس میں نے جب سجائی فاطمہ کے نام پر
اور مطلب
جی آتا کیا
اے صبحی اب تکلم شکر کے سجدے کرو اے صبحی اب تکلم شکر کے سجدے کرو مل گئی تم کو بڑائی فاطمہ کے نام پر
سبحان اللہ
جب سجائی فاطمہ کے نام پر
سبحان اللہ سبحان اللہ جزاک اللہ آپ سے اور بھی کلام سنتا لیکن اب ہمارے پروگرام کا وقت ختم ہو رہا ہے انشاءاللہ آپ کو پھر ہم رابطہ کریں گے اور آپ سے ناظرین کو کلام سنوائیں گے اور اس وقت تک کے لیے ہمیں اجازت دیجیے اپنی دعاؤں میں یاد رکھیے گا خدا حافظ ناصر ناظرین کرام ہمارے پروگرام کا وقت ختم ہوا چاہتا ہے جانے سے پہلے امام جعفر صادق علیہ السلام کا ایک اور قول جو کہ وسائل الشیعہ جلد نمبر 7 میں ہے وہ آپ کی خدمت میں پیش کرتا ہوں اور پھر اس کے بعد انشاءاللہ آپ سے اجازت لیں گے روزے کے فلسفے کے بارے میں امام جعفر صادق علیہ السلام نے فرمایا روزہ اس لیے واجب ہوا ہے کہ فقیر اور مالدار کے درمیان مساوات قائم ہو اور یہ اس وجہ سے ہے کہ مالدار بھی بھوک کا مزہ چکھ لے اور فقیر کا حق ادا کرے کیونکہ مالدار عموماً جو کچھ چاہتے ہیں ان کے لیے فراہم ہوتا ہے خدا چاہتا ہے کہ اس کے بندوں کے درمیان مساوات ہو اور مالداروں کو بھی بھوک اور درد کا ذائقہ چکھائے تاکہ وہ کمزور اور بھوکے افراد پر رحم کریں۔ تو ناظرین کرام، مومنین سے درخواست ہے کہ وہ اس زاویے پر بھی، اس نقطے پر بھی ضرور اپنی توجہ رکھیں، اور انشاءاللہ کل پھر اس پروگرام کو آپ 2 بجے سے 4 بجے تک ملاحظہ کریں گے، اور کل تک کے لیے اجازت دیجیے۔ حوالے بام زمانہ، خدا حافظ ناصر۔